Pronto, já. पहिलो के अरे दोस्रो तिमोथी हामी अध्ययन गर्दैछौँ अनि अझै अलिकति ब्याकग्राउन्डको कुराहरू तपाईँलाई म भन्न चाहन्छु। अनि दोस्रो तिमोथी पाउलले लेखेका पत्रहरूमा अन्तिम पत्र, अनि अस्ति हामीले हेरेको थियौँ यो पत्र लेखिसकेपछि पाउलको केही समयमा नै मृत्युदण्ड हुन्छ, त्यो कुरा हामीले हेरेको थियौँ। अनि यो पत्र चाहिँ उनले झेलखानबाट लेखेका थिए, अनि मुख्य यो पत्रको मुख्य विषय चाहिँ सुसमाचार, जीवनको प्रतिज्ञा अथवा जीवन दिने प्रतिज्ञा चाहिँ सुसमाचार नै हो त्यो विषयमा, अनि पावलले तिमीथीलाई लेखिरहेका छन्। जवान तिमोथीलाई पावलको निर्देशनहरू, यी निर्देशनहरू जति तिमोथीको समयमा महत्त्वपूर्ण थियो, आज पनि हाम्रो समयमा मण्डलीको लागि त्यत्तिकै आवश्यकता हामी देख्दछौँ। अनि यसमा मुख्य गरेर यो ब्याकग्राउन्डको कुरा गर्दाखेरि, परिचयकै कुरा गर्दै गर्दा, यसको मुख्य सब्जेक्टको कुरा गर्दाखेरि, विषयवस्तुको कुरा गर्दाखेरि, यो चारवटा पोइन्ट हामी हेर्छौँ। अनि यो चारवटा पोइन्ट चाहिँ तिमोथीको, दोस्रो तिमोथीमा पावलले तिमोथीलाई बताउँदैछन्। पहिलो चाहिँ सत्यको रक्षा गर, अनि यसको बारेमा हामी आज अलिकति विस्तृत हेर्नेछौँ। दोस्रो चाहिँ परमप्रभुमा बलियो बन, अनि तेस्रो चाहिँ सैतानले ल्याउने पासोहरू र युक्तिहरूबाट बच, अनि चौथो वचन प्रचार गर। सो यो चारवटै विषयमा तपाईँलाई मैले विस्तृत रूपमा बताउने विचार गरेको छु, किनभने हाम्रो विश्वासी जीवन पवित्र परमेश्वरको इच्छा अनुसार जिउनको लागि, परमेश्वरले को बोलावट पुरा गरेर जिउनको लागि यो विषयको कन्सेप्ट, यसको गहिराई, वचनले दिएको शिक्षामा हामीले बुझ्न जरुरी छ। त्यसकारण त्यही कुरालाई हामी प्रश्नसँग आज अध्ययन गर्नेछौँ। त्यसैले यो ख्रिस्टीय शताब्दी भन्दाखेरि यो अहिलेको इस्वी सम्वतकै कुरा गर्दै गर्दा, इस्वी सम्वत 68 तिर लेखिएको यो पत्र एकजना वृद्ध मानिस रोमको जेलमा, अनि एउटा बन्द कोठा भन्दाखेरि एउटा खाल्टो जस्तो, अनि त्यसको डायमिटर भनेको त्यसको राउन्डिङ चाहिँ 20 मिटरको आकारको थियो, अनि त्यहाँ चाहिँ पावललाई राखिएको थियो यो पत्र लेख्दै गर्दाखेरि, अनि त्यसको भुइँ चाहिँ ढुङ्गा बिछाएको थियो, अनि पावल त्यो अङ्ग्रेजीमा त्यसलाई डन्जन भन्छ, भन्दो रहेछ। डन्जन भनेको चाहिँ त्यो त्यतिखेर चाहिँ एकदमै खराब कैदीहरूलाई राख्ने ठाउँ होइन, अनि त्यस्तो ठाउँमा बसेर उनले यो पत्रको लागि डिक्टेट भन्दाखेरि चाहिँ उनले भन्छन्, र बारको बाहिर बसेको उनको व्यक्तिले चाहिँ यो पत्रलाई लेख्छन्, लिपिबद्ध गर्छन्। सो पावलले डिक्टेट गरेर अरू व्यक्तिले लेखेको पत्र भयो होइन, उनले भनेका कुरा त्यतिखेर अब त्यहाँ अन्धकार थियो होला, बत्ती बालेर, अनि पावलले सरसर्ती पवित्र आत्माले देखाउनु भएको कुरा बोल्दै गए र यी व्यक्तिले लेख्दै गए। अनि यो पत्र एफिसी भन्ने टाढाको सहरमा एकजना जवान मानिसलाई सम्बोधन गरेर लेखिएको थियो, अनि एफिसी त्यो बेलाको हिसाब किताबमा धेरै टाढा समुद्र पारी, किनभने त्यतिखेर त अब हिँडेर जानु पर्यो होइन, सायद घोडामा जानु सक्थ्यो होला घोडामुनिलाई, तर एकदमै कठिन यात्रा हुन्थ्यो एफिसी जानलाई, त्यहाँबाट कति दिन लाग्ने होइन। त्यसकारणले त्यो जवान मान्छे चाहिँ हामीलाई थाहा छ, तिमोथी लेख्ने मान्छे चाहिँ पावल होइन। अनि यो पत्रको विषयको बारेमा कुरा गर्दाखेरि चाहिँ त्यस बेलामा तिमोथीलाई जुन विषय बोझ लिएर पावलले लेख्दैछन् अनि हामीले अहिले अर्को विषयले विचार गर्दाखेरि चाहिँ परमेश्वरको सेवा मण्डली परमेश्वरको राज्यको कामलाई अगाडि बढाउने कुराको लागि जुन अगुवाई गरिराखेका थिए पावल, अब उनको अन्त हुने बेला आउँदैछ, त्यसकारणले उनले मण्डलीको लिडरसिपको जिम्मा पावललाई के तिमोथीलाई दिनलाई कति कुराहरू तयार गरेर यो लेखिएको हामीले देख्दछौँ। अर्को चाहिँ यो चिठी लेख्दै गर्दाखेरि चाहिँ संसारकै मण्डली भनौँ अथवा त्यतिखेर भएका मण्डलीहरू र विशेष गरी एफिसेको मण्डली जहाँ चाहिँ तिमोथी अगुवाई गरिराखेका थिए, अनि त्यो मण्डलीको लागि चाहिँ बद्लँदो संसारिक भ्रष्ट तरिका नैतिक व्यवस्था र विशेष गरिकन बाइबलीय शिक्षाभन्दा हरेक हिसाबले फरक किसिमको प्रभाव परिरहेको बेलामा परमेश्वरको राज्य र परमेश्वरको शिक्षामा मण्डलीलाई येशु ख्रिस्टको शिक्षामा हुर्काउनलाई पावलले यो पत्र लेखिरहेका छन्। त्यसैले त्यतिखेर त्यो अवस्थामा मण्डलीमा परमेश्वरको कामलाई अगाडि बढाउन आवश्यकता पर्ने कुरा भनेको चाहिँ विश्वासीहरू अगुवाहरूमा साहस र शक्ति होइन को आवश्यकता थियो। शक्ति भन्दाखेरि स्ट्रेन्थ बल चाहियो, साहस भन्दाखेरि करेज चाहियो। अनि करेज बिना चाहिँ मान्छे निराश भयो भनेदेखि चाहिँ कुनै पनि कुरामा अगाडि बढ्न सक्दैन। अनि त्यो अवस्थामा चाहिँ संसार बदलिरहेको, अरू नै कुराको प्रभाव परिरहेको, धार्मिकता र पवित्रता, बाइबलीय शिक्षा अनुसार जिउने जीवनमा चाहिँ प्रभाव परिरहेको अवस्थामा त्यो कुरालाई कायम राख्नलाई चाहिँ साहस र बल दिनलाई यो पत्र लेखिएको भनेर हामी देख्दछौँ। हामीले अघि नै हेरिसकेका कुरा, योभन्दा अगाडि हामीले अध्ययन गरिसकेका थियौँ, पावलले आफ्नो आत्मिकी छोरा जो तिमोथीलाई लेखेको दोस्रो पत्रको विषय चाहिँ के थियो भने 2000 वर्ष अघि पवित्र आत्माद्वारा त्यतिखेरको मण्डली र विशेष गरी मण्डलीलाई अगुवाई गर्ने अगुवाहरूको निम्ति जुन आवश्यक छ त्यो कुरा, त्यसको महत्त्वपूर्ण कुरा चाहिँ यो पत्रमा लेखिएको हामी पाउँदछौँ। त्यसकारणले आज पनि हामी जो परमेश्वरको बोलावट पाएका छौँ मण्डलीको अगुवाई गर्नलाई, त्यत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण यो पत्र आज पनि छ भनेर भन्न सकिन्छ। दोस्रो तिमोथी, अनि यो संसारको सबै सङ्घर्षको बीच सत्य र धार्मिकताको पक्षमा खडा हुनलाई तिमोथीलाई जस्तै हाम्रो निम्ति पनि आज साहस र शक्ति सामर्थ्यको आवश्यकता जरुर छ। अब उसरी त धेरै जस्तो मान्छेहरू धार्मिकताको पक्षमा खडा हुनुभन्दा मान्छेहरूसँग सजिलै सम्झौता गरेर मान्छेलाई खुसी बनाउनुतिर लागेर परमेश्वरको शिक्षा, सत्यता, धार्मिकताको कुराहरूबाट चाहिँ तर्किएको धेरै मान्छेहरू हामी देख्छौँ, यद्यपि उनीहरू आफैलाई राम्रो भन्छन् होइन। र प्रेरित पावलको मृत्युदण्ड हुनुअघि उनीबाट लेखिएको अन्तिम वचनको रूपमा दोस्रो तिमोथी लेखिएको छ। यो दोस्रो तिमोथीको मुख्य विषय भनेको चाहिँ सुसमाचार चाहिँ जीवन दिने प्रतिज्ञा अथवा जीवनको प्रतिज्ञा चाहिँ सुसमाचारमा छ। त्यसैले सुसमाचार चाहिँ सबभन्दा महत्त्वपूर्ण छ किनभने जीवनको स्रोत चाहिँ सुसमाचार नै हो। यो कुरालाई महत्त्व दिएर लेखिएको छ। हामीले पहिल्यै विचार गरिसकेका छौँ योभन्दा अगाडि पावल शारीरिक रूपमा कमजोर लज्जालु स्वभावका र पावल होइन तिमोथी पेटमा समस्या भएको यो सबै कुरा पावललाई थाहा थियो। तिमोथी चाहिँ कमजोर थिए होइन, त्यस कारणले बाइबलमा उसको पेटको सम्बन्धी कुराहरू पनि गरिएको छ। सो त्यही कारणले उनले एफिसीमा सेवा गर्दा तिमोथीले धेरै विरोध सतावट र कष्ट खप्नु परेको थियो, विभिन्न किसिमको परिस्थितिलाई सामना गर्नु परेको थियो। अनि अब जब पावल शारीरिक रूपमा यो संसार छोड्दैछन् त्यसपछि यो सेवकाईलाई अगुवाईलाई परमेश्वरको कामलाई अगाडि नेतृत्व दिनलाई जुन आवश्यकता पर्ने बल साहस शिक्षाको आवश्यकता थियो, अनि त्यो सबै कुरा एउटा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यद्यपि शारीरिक रूपमा तिमोथी कमजोर थिए, शारीरिक रूपमा कमजोर थिए, लज्जालु थिए, उमेरमा पनि कमजोर थिए, तर यो सबै कुरा हुँदा हुँदै पनि पावलले के कुरालाई जोड दिइराखेका छन् भने परमेश्वरको बोलावटलाई अघि बढाउने शक्ति र सामर्थ्य चाहिँ तिमोथीको आफ्नो शरीरमा होइन कि सुसमाचारद्वारा येशु ख्रिस्टबाट प्राप्त परमेश्वरमा पवित्र आत्माको शक्तिमा उनले प्राप्त गर्न सक्छन्। यो कुरालाई चाहिँ प्रष्ट पारेर तिमोथीलाई उत्साह दिनलाई यो निर्देशन पावलले दिएको हामी पाउँदछौँ। अनि पावललाई प्रष्ट थाहा थियो कि सबै सामर्थ्य तिमोथीले परमेश्वरबाट पाउन सक्छन् होइन, परमेश्वरमा विश्वास गरेर मात्र उहाँको काममा उहाँकै शक्तिद्वारा मात्र पुरा गर्न सक्छन्। यो कुरो पावललाई थाहा थियो, त्यही कुरालाई चाहिँ तिमोथीलाई प्रष्ट पार्दै थिए। अनि कतिचोटि हामीहरू पनि कुनै पनि सेवामा हुँदाखेरि धेरै जस्तो हामी आफ्नो शारीरिक क्षमतालाई बढी विचार गर्छौँ, अरूको बारेमा हेर्दाखेरि पनि को बोल्न सक्छ, कसले पढ्न सक्छ, तर सबभन्दा ठुलो कुरा चाहिँ यहाँनिर विश्वास परमेश्वरमा र समर्पणताको जीवन, शारीरिक अवस्थामा जिउन छोडेर आत्मिक रूपमा जिउने जीवन, ताकि परमेश्वरको शक्तिद्वारा मान्छेले परमेश्वरको बोलावटलाई पुरा गर्ने काम पुरा गर्न सकोस्। सो अर्को कुरा चाहिँ यहाँ मुख्य कुरा भनेको चाहिँ पावलको जाने बेला भइसकेको कारणले अघि मैले भनिसकेँ उनको धेरै दिन बाँकी नभएको अवस्थामा, किनभनेदेखि पावल चाहिँ छिटै प्रभुसँग हुनेछन्, त्यसैले पावलले जसलाई तालिम दिएर मेन्टोर गरेर सिकाएर तयार गर्दै गइराखेका थिए अब एउटा पासिङ द टर्च भन्छ, पासिङ इम्पार्टिङ द टर्च भन्छ, त्यो चाहिँ जिम्मेवारी सार्ने, कुनै पनि पुस्ताको मान्छेले आफूभन्दा नयाँ पुस्तालाई जिम्मेवारी सार्ने कुरा कति महत्त्वपूर्ण हुन्छ कुनै पनि मण्डलीमा आजको लागि पनि। अनि यही कुरा यहाँनिर तिमोथी दोस्रो तिमोथीमा पावलले तिमोथीलाई यसरी तयार गरेको हामी देख्छौँ। त्यसकारणले यो हाम्रो मण्डलीको लागि आजको युगको लागि पनि यो त्यत्तिकै सान्दर्भिक छ, किनभनेदेखि यहाँनिर त्यो शिक्षा पाइन्छ कि कसरी आफूभन्दा नयाँ पुस्तालाई मेन्टोर गर्ने, उनीहरूलाई तालिम दिने र उनीहरूलाई जिम्मेवारी सार्ने भन्ने कुराको बारेमा पावलले तिमोथीलाई दिएको शिक्षाबाट हामी पनि फाइदा लिन सक्छौँ। अनि त्यसको निम्ति नै पावलले यहाँ अन्तिम उपदेश लेख्दैछन् दोस्रो तिमोथीमा। यो हाम्रो निम्ति पनि अति महत्त्वपूर्ण छ, त्यही हामीले अध्ययन गर्दै गर्दाखेरि कसरी पावलले तिमोथीलाई तालिम दिएर के कुरामा जोड दिएर साहसी र उत्साह बल दिन कोसिस गरिरहेका छन् त्यो आज तपाईँ र मेरो लागि पनि आवश्यकता छ। यी वचन पावलबाट दिएको अन्तिम उपदेश अथवा निर्देशन जो तिमोथीलाई दिएको थियो, अनि आज पनि संसारमा परमेश्वरको मण्डलीलाई अगुवाई गर्ने जिम्मा पाएकाहरू, बोलावट पाएकाहरूको निम्ति यो पत्र अति नै महत्त्वपूर्ण छ, किनभने तिमोथी जसरी सङ्घर्षमा विभिन्न किसिमको चुनौतीमा जिउनु परिराखेको थियो, जिइराखेका थिए, त्यसलाई कसरी सामना गर्नुपर्छ भनेर पावलले या परमेश्वरको वचनबाट सिकाइराखेका थिए, त्यही किसिमले आज पनि मण्डलीको बिचमा सेवाकाय गर्नेको लागि सधैँ नै यो संसारमा चुनौती सङ्घर्ष हुनेछ अनि त्यो पावलको पत्रहरूबाट प्रष्ट थाहा पाइन्छ। किनभने मण्डलीलाई सताउने मान्छेहरू सधैँ हुन्छन्, क्रिस्चियनहरू परीक्षित गराउने कुरा सधैँ हुन्छ, अनि वास्तवमा त्यो सतावट के भन्छ त्यसलाई सफरिङ भन्छ, दुःख भोग। जसरी यसु प्रभुले दुःख भोग गरे, पावलले गरे, त्यसभन्दा पछिका अगुवाहरू अथवा मण्डलीका मान्छेहरूले गरे, त्यस किसिमले आजको मण्डलीमा पनि हामी परमेश्वरको निम्ति दुःख भोग्नु तयार हुनुपर्छ भन्ने कुरा चाहिँ यहाँबाट देख्दछौँ। त्यसैले यो दोस्रो तिमोथीको की भर्स भन्छ नि, मुख्य पद, त्यसको थिम कहाँबाट आउँछ, मुख्य विषय कहाँबाट आउँछ भन्दाखेरि चाहिँ दोस्रो तिमोथी एकको एक यो चाहिँ की भर्सको रूपमा हामी देख्छौँ, दोस्रो तिमोथी एकको एक। अनि यसमा लेखेको छ, परमेश्वरको इच्छा अनुसार ख्रिस्ट येशूको प्रेरित पावलबाट ख्रिस्ट येशूमा भएको जीवनको प्रतिज्ञा अनुसार मुख भनेर यहाँ यो पद मैले अर्को अनुवादमा पढिरहेको छु। ख्रिस्टमा भएको जीवनको प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूका प्रेरित पावलबाट। त्यसैले यहाँनिर यो पदमा नै सबभन्दा मुख्य कुरा के छ, ख्रिस्ट येशूमा। पहिलो कुरा चाहिँ यो प्रतिज्ञा चाहिँ ख्रिस्ट येशूमा छ, अनि त्यो चाहिँ के को प्रतिज्ञा, जीवनको प्रतिज्ञा होइन, अनि त्यो चाहिँ परमेश्वरकै इच्छाद्वारा। पावल जो ख्रिस्ट येशूका प्रेरित थिए, उनीद्वारा परमेश्वरले दिनुभयो, जुन चाहिँ तिमोथीको लागि थियो भनेदेखि आज तपाईँ र मेरो लागि पनि यही छ। ख्रिस्ट येशूमा भएको जीवनको प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा येशू ख्रिस्टको प्रेरित पावलबाट। त्यसैले यसको मुख्य थिम भर्स भनेर हामी यसलाई भन्न सक्छौँ। अनि वास्तवमा क्रिस्चियन सुसमाचारको व्याख्या भन्दाखेरि चाहिँ यही हो। क्रिस्चियन सुसमाचार भनेको के हो, त्यसको व्याख्या, क्रिस्चियन सुसमाचार येशु ख्रिस्टको सुसमाचार हो, जो येशु ख्रिस्टमा छ त्यसमा जीवनको प्रतिज्ञा छ, त्यो परमेश्वरको इच्छा अनुसार ख्रिस्ट येशुको प्रेरित पावलद्वारा आएको छ। त्यस कारण यो पत्र चाहिँ परमेश्वरको इच्छा अनुसार, परमेश्वरको वचन जो येशु ख्रिस्टमा सुसमाचार छ, जसमा चाहिँ जीवन दिने प्रतिज्ञा छ, त्यो हाम्रो लागि आएको छ। त्यसैले सुसमाचार भनेको यही हो भन्ने कुरा हामी यहाँ बुझ्दछौँ। अनि यो सुसमाचार, यो जीवनको कुरा गर्दै गर्दा चाहिँ अजम्बरी जीवन। अनि अर्को एउटा महत्त्वपूर्ण कुरा, मैले अस्ति नै पनि यसको बारेमा भनिसकेको छु, अनन्त जीवन, अथवा धेरै जस्तो हामीले सुसमाचार मानिसहरूलाई दिन्छौँ, मान्छेहरूले ख्रिस्टमा विश्वास गर्छन्, मान्छेको विचार के छ भनेदेखि स्वर्ग जानलाई पापबाट बचेर, हाम्रो पापबाट मुक्ति भएर स्वर्ग जानलाई विश्वास गर्ने, एक हिसाबले त्यो सही हो, तर त्यति मात्रै सुसमाचारको पूर्ण कुरा होइन। सुसमाचारको पूर्ण कुरा चाहिँ येशु प्रभुले आफैले भन्नुभएको, योहन्ना 10:10 तपाईँले पढ्नुभयो भने त्यहाँ के लेख्नु भएको, के भन्नुभएको छ भने, म आएँ ताकि तिमीहरूले जीवन पाउन् पाओ, अनि त्यो जीवन चाहिँ प्रशस्त मात्रामा पाओ, होइन, त्यहाँनिर प्रशस्त मात्रामा पाउने जीवनको बारेमा लेखेको छ। त्यस कारणले यहाँ हामी यो संसारबाट छोडेर अथवा यो शारीरिक रूपमा मरेर स्वर्ग जाने बित्तिकै उहाँको महिमामा सहभागी भएर एउटा महिमित शरीर पाएर त्यतिखेर पाउने जीवन, त्यो अनन्तसम्म त्यसमा रहने परमेश्वरसँगै, त्यो कुरो एउटा भयो, तर त्यसको सुरुवात चाहिँ आज यहाँ नै, अनि शरीरमा नै हामीले आज यो कुरो चाहिँ तपाईँ र मैले बुझ्नुपर्ने विषय हो। क्रिस्चियन जीवन भनेको चाहिँ यो जीवनको प्रतिज्ञा सुसमाचारद्वारा भनेको चाहिँ आज यहीँनिर यही शरीरमा तपाईँ र मैले प्रभुको भरपूरी जीवन आज अनुभव गर्न सक्छौँ। त्यस्तो कुरो विचार गरिसकेपछि तपाईँ र मलाई के थाहा हुन्छ, अब हामीले पल पल जिउँदाखेरि परमेश्वरको साथमा, परमेश्वरले बदलेको जीवनमा, बदलिएको सोचमा, बदलिएको योजनामा अनुभवमा आज नै हामी क्रिस्चियन जीवन जिउन सक्छौँ। त्यसकारणले हामी संसारको जस्तो हुँदैनौँ। त्यसकारणले संसारकै तरिका, संसारकै विचार, संसारकै इच्छा हामीमा रहँदैन, किनभने हामीमा त अनन्त जीवन मात्रै होइन कि परमेश्वरको आत्मा रहनुहुन्छ र उहाँको इच्छा अनुसारको योजना र इच्छा हामीमा बन्छ। त्यसैले त्यसको मतलब चाहिँ क्रिस्चियन हुनेले चाहिँ यस जीवनको सबै कुरा त्याग्नुपर्छ भन्ने कतिजना मान्छेहरूको विचारमा चाहिँ के, क्रिस्चियन भएपछि सबै कुरो त्याग्नुपर्छ, भन्नु त अब यो संसारमा जिउने इच्छा पनि हुँदैन भन्ने होइन। यो संसारमा परमेश्वरको महिमा अनुसार जिउने कुरा पनि हुन्छ, होइन? उसरी कतिजना मान्छेहरूको बारेमा हामीलाई थाहा छ, जब ख्रिस्टलाई विश्वास गरे उनीहरूले संसारलाई, संसारको सबै कुरा नै त्याग दिए, त्यस्तो कुराहरू पनि छ। तर त्यो सबैजनाको लागि त्यही बोलआउट भन्ने हुँदैन। तर एउटा कुरा के हुन्छ भने हामी जिउन चाहिँ यहाँ परमेश्वरको राज्यको लागि, येसुको महिमाको लागि जिउँछौँ, तर यहाँ नै हामीले भरपूरी जीवन, आनन्दको जीवन जिउन सक्छौँ। त्यो कुरा हामीले भुल्नु हुँदैन। अनि त्यसैले हामी उत्साहित हुनुपर्छ क्रिस्चियन जीवनमा, अनि उत्साहित हुन छोड्नुपर्छ भन्ने छैन, होइन? तर क्रिस्चियनिटी त्यस्तो डिटोर, कतिले चाहिँ डिटोर भनेको चाहिँ हामी एउटा जीवन जिइरहेको थियौँ, ख्रिस्टमा विश्वास गरेपछि त्यो जिउन छोडेर अब आउनेवाला जीवनलाई पर्खिने जस्तो विचार गर्छन्। त्यो मात्रै होइन, वास्तवमा आउनेवाला जीवन फरक हुन्छ, होइन? त्यसपछि चाहिँ अर्कै परिस्थिति हुन्छ, स्वर्गीय स्थान। तर यहीँनिर नै हामीले त्यो जीवन वास्तविकतामा पाउन सक्छौँ, यहाँ नै ख्रिस्ट येशूमा जिउन सक्छौँ। त्यो नै सुसमाचारले हामीलाई दिने जीवन हो। त्यही नै यो दोस्रो तिमोथीको की विषय, मुख्य विषय, दोस्रो तिमोथी एक अध्यायको एक पदले यही कुराहरू हामीलाई भन्न प्रष्ट पारेको छ। जसले मानव हृदयको भोग र चाहनालाई, भोग भनेको चाहिँ हङ्गर, होइन, सुसमाचारले अथवा यो जीवन, जो नयाँ जीवन हामीले पाउँदछौँ, त्यसले चाहिँ अरू संसारको कुनै पनि कुराले चाहिँ मान्छेको चाहना, भोक र तृप्त बनाउन सक्दैन। जस्तो मान्छेहरूको सबभन्दा बढी धनी हुने इच्छा हुन्छ, अथवा एकजना मान्छेको चाहिँ सबै संसारको हिरालाई बटुल्ने, जम्मा गर्ने, के भन्छ त्यसलाई, चाहना थियो अरे, हबी। अरू कसैको चाहिँ के हुन्छ भनेदेखि धेरै किसिमको, धेरै गाडी, सबै खालको गाडी जोड्ने हब्बी। तर ती सबै मान्छेहरूले के हुन्छ भनेदेखि त्यो सबै हुँदाखेरि पनि उसको हृदयको सान्त्वना, के भन्छ, चाहना पुग्दैन, भोक मेट्दैन, किनभने त्यो प्रशस्तताको जीवन दिने कुरा होइन। केवल सुसमाचारले तपाईँ र मलाई चाहिँ प्रशस्तताको जीवन दिन सक्छ। त्यसैले प्रेरित पावलले तिमोथीलाई लेखेका छन् यो दोस्रो पत्रको सुरुमै, हामीलाई जीवनको त्यो साँचो, साँचोको बारेमा यसरी बताएका छन्। ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावलद्वारा, होइन, प्रतिज्ञा अनुसारको जीवन भनेको चाहिँ त्यो अनन्त जीवन, त्यो अजम्बरी जीवन चाहिँ परमेश्वरको प्रतिज्ञा अनुसारको जीवन चाहिँ ख्रीष्ट येशूमा अनि ख्रीष्टको प्रेरित पावलद्वारा लेखिएको भनेर हामी यहाँ बुझ्दछौँ। त्यसैले यहाँ जुन जवान तिमोथीलाई पावलले यो पत्र लेखेर निर्देशन दिएका छन् कि यी निर्देशनहरू तिमोथीले चाहिँ एक एक गरी समर्पित भएर पालन गर्नुपर्ने, ताकि परमेश्वरको इच्छा र बोलावट उसको जीवनमा पुरा हुन्छ, अथवा अनन्त जीवनको भरपूरी, भरपूरीको जीवन उसले अनुभव गर्न सक्छ, त्यसमा जिउन सक्छ। त्यसकारणले आज हामीले अध्ययन गर्दै गर्दा यही कुरा, यही वचन आजको मण्डली तपाईँ र मेरो लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यसकारण हामीले यसलाई त्यही प्रकारले अध्ययन गर्न सक्छौँ। अब हामी आजको विषयमा जानेछौँ। आजको विषय भन्दाखेरि चाहिँ चारवटा पोइन्ट तपाईँलाई मैले भनेको थिएँ। यो आज चाहिँ सत्यको रक्षा गर भन्ने, सत्यको रक्षा, गार्ड द ट्रुथ, त्यो आज हेर्नेछौँ। त्यसपछि योभन्दा अर्को चोटि चाहिँ हामी प्रभुमा बलियो बन्ने कुरा, सैतानको विभिन्न किसिमको पासो र युक्तिहरूबाट बच्ने कुरा, अर्को चाहिँ वचन प्रचार गर्ने गर्थ्यो र कहाँ गएछ। त्यसकारणले यो सुरुको रक्षा गर्ने कुरामा तिनवटा अर्को पोइन्ट हामीले देख्दछौँ। कसरी सत्यको रक्षा गर्ने भन्ने कुरामा चाहिँ दोस्रो तिमोथीमा पावलले यो तिनवटा तरिकाहरू बताएका छन्। यो तिनवटा तरिकाहरूबाट चाहिँ हामीले सत्यको रक्षा गर्न सक्छौँ। अनि तिमोथीलाई यो तिनवटा तरिकाहरू बताइराखेका छन्। पहिलो तरिका भनेको चाहिँ आफ्नो आत्मिक वरदानहरू प्रयोग गर्ने कुरा। यो आत्मिक वरदानको बारेमा धेरै कुरा सिक्न सकिन्छ। कसरी प्रयोग गर्ने, हाम्रो आत्मिक वरदान कसरी हामीले चिन्न सक्छौँ, यो सबै कुराको गहिरो शिक्षा हुन्छ। तर आज सबै कुरा भन्न त भ्याउँदिनँ, तर सरसर्ती यसको बारेमा हामी हेर्छौँ। दोस्रो चाहिँ धैर्यताका साथ दुःख सहनु, अथवा विभिन्न किसिमको खेदो कष्ट जो क्रिस्चियन जीवनमा आउने सफरिङ भन्छ अङ्ग्रेजीमा, त्यसलाई चाहिँ धीरजताका साथ सहने कुरा अर्को विषय हो। अनि तेस्रो विषय भनेको चाहिँ सही शिक्षा, एउटा बाइबलमा खाटी शिक्षा भनेको छ, मेरो यो बाइबल खाटी शिक्षा, सही शिक्षा। किनभने आजका मान्छेहरू, आजका पास्टरहरू तपाईँले इन्टरनेटमा सुन्नुहुन्छ, धेरै मान्छेहरू बाइबलका खाटी शिक्षा होइन कि त्योभन्दा यताउता तर्किएको शिक्षा दिने गर्छन्। तपाईँलाई पक्का खाटी शिक्षा थाहा छैन भने तपाईँ झुट्टा शिक्षाको पछि लाग्न सक्नुहुन्छ। झुट्टै शिक्षा भनेर बिल्ला दिया हुँदैन, ए मनपर्ने राम्रो मान्छे, तर उसको शिक्षा बाइबलीय छैन भने झुट्टा शिक्षा हुन्छ। त्यसकारणले खाटी शिक्षाको नमुनालाई चाहिँ पछ्याउनु पर्छ, यताउता तर्किने खालको शिक्षा होइन। यो कुरा चाहिँ यसरी चाहिँ सत्यको रक्षा गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले तिमोथीलाई पावल लेखेको कुराबाट सिक्न सक्छौँ। अनि यहाँनिर पहिलो कुरा चाहिँ पावलले निर्देशन दिएको पहिलो निर्देशन चाहिँ के छ, यो सत्यलाई रक्षा गर्ने सम्बन्धमा पावलले तिमोथीलाई सत्यलाई जोगाई राख्ने आज्ञा दिनुभयो। त्यसैले तिमोथीको जिम्मेवारी चाहिँ सत्यलाई रक्षा गर्ने, त्यसलाई जोगाई राख्ने, अनि त्यसलाई सत्यलाई जोगाउने कुराको निम्ति परिश्रम गर्ने जिम्मेवारीपूर्वक। यसरी मण्डलीमा आक्रमण गरिरहेका, अब सत्यको विरुद्धमा के हुन्छ, अनैतिक कुराहरू हुन्छ होइन, विभिन्न किसिमका समाजका भ्रष्ट कुराहरू हुन्छ, अनि विश्वास नगरेका अन्य जातिहरूबाट आउने प्रभाव हुन्छ। किनभने हाम्रो छिमेकीहरू, हाम्रो साथीहरू, हाम्रो नेताहरू, हाम्रो अझ परिवारहरू ख्रिस्टलाई विश्वास गरेका हुँदैनन्, अथवा कतिजना मान्छेहरू ख्रिस्टलाई विश्वास गरेका भन्छन् तर जिउन चाहिँ क्रिस्चियन जीवन जिउँदैनन्। यी सबै व्यक्तिहरूबाट के हुन्छ, मण्डलीमा सत्यमा आक्रमण हुन्छ। अनि यो एकदमै महत्त्वपूर्ण विषय हो, हामी एक एकले बुझ्नुपर्छ र मण्डलीको क्रिस्चियनहरूलाई बुझाउनु पर्छ। यो संसारबाट आउने प्रभाव, हाम्रो मण्डली कस्तो छ, येशूको स्वभाव अनुसारको छ कि संसार जस्तो छ, हामीले गरेको व्यवहारहरू, जब समस्या आउँछ हामीले त्यसलाई समाधान गर्ने तरिकाहरू, जब कन्फ्लिक्ट आउँछ अथवा एक अर्कामा विवाद सुरु हुन्छ त्यसलाई अन्त गर्ने तरिकाहरू संसारको मान्छेको जस्तो छ कि परमेश्वरको छोराछोरीको जस्तो छ, यो विषयले तपाईँ र म कहाँ छौँ भनेर थाहा हुन्छ। कतिजना मान्छेहरू मुद्दा मामलामा पनि लाग्छन् जुन चाहिँ परमेश्वरको वचनमा एकदम गलत कुरा भनेको छ होइन, तर परमेश्वरको वचन नबुझ्ने मान्छेले सबै कुरा गर्छ। त्यही कारणले तपाईँ र मैले बुझ्नुपर्छ कि परमेश्वरको अगाडि चाहिँ हामी कसरी जिउँछौँ। त्यसैले मण्डलीप्रतिको प्रभावबाट, यो संसारिक कुराहरूको प्रभावबाट रक्षा गरेर सत्यलाई जोगाउने कामको जिम्मा पावलले तिमोथीलाई दिइराखेको हामी यहाँ देख्छौँ। अनि एउटा अगुवाको हिसाबले परमेश्वरको सत्यको रक्षा कसरी गर्न सक्छ त, अथवा सत्यको रक्षा गर्ने जिम्मेवारी भन्दाखेरि चाहिँ हामी के बुझ्दछौँ, यो कुरा हरेक व्यक्तिको निम्ति गहिरो सोच्ने प्रश्नहरू हुन्। सत्यको जिम्मेवारी, सत्यको रक्षा गर्ने जिम्मेवारी भन्दा के बुझिन्छ? सत्यको रक्षा कसरी गर्न सकिन्छ? अनि यो विषयहरू धेरै सोच्ने विषयहरू हामीले पहिलो तिमोथी 3 अध्यायमा त्यसको 15 पदमा हेरेका थियौँ। पहिलो तिमोथी 3 अध्यायको 15 पदमा अनि त्यहाँ चाहिँ के लेखेको छ भने, यदि म आउन ढिलो भएँ भने तापनि परमेश्वरको परिवार जुन सत्यको जग खाँबो अर्थात् जिउँदो परमेश्वरको मण्डली हो त्यसमा मानिसहरूले कसरी चल्नुपर्छ भनी तिमीले जान्न सक। तपाईँले यो पदमा कति कुरा देख्नुहुन्छ? तिमोथीलाई के भन्दैछन्? एफिसीमा म आउने इच्छा गर्दैछु तर म ढिलो भएँ भने, अथवा ढिलो मात्रै होइन उनी त जान पनि भ्याउँदैनन् किनभने रोमी जेलबाट त उनी निस्किँदैनन् होइन, तर उनले सल्लाह के देख्छन्? जुन सत्यको जग, यहाँ के लेख्छ? परमेश्वरको परिवार, पहिलो महत्त्वपूर्ण कुरा यहाँ छ, परमेश्वरको परिवार जुन सत्यको जग। सो सत्यको जग चाहिँ के हो त? परमेश्वरको परिवार। परमेश्वरको परिवार के हो त? मण्डली, जिउँदो परमेश्वरको मण्डली, त्यो चाहिँ सत्यको जग र खमा हो। त्यसैले यो कुरो एकदम तपाईँ र मैले बुझ्नुपर्छ, तपाईँ र म को हो भनेर। युहन्ना 1 अध्यायको 12 पदमा के छ? जब हामीले येशूलाई विश्वास गरेर ग्रहण गर्छौँ, उहाँले हामीलाई आफ्नो छोराछोरीको हक दिनुहुन्छ। त्यो व्यक्तिहरू परमेश्वरको परिवारको मेम्बर हुन्छन्, सदस्य हुन्छन्। त्यो भनेकै चर्च हो, मण्डली हो होइन? अनि त्यो मण्डलीलाई चाहिँ यहाँ के भनेको छ? त्यो सत्यको जग, त्यही हो सत्यको जग, त्यो खामो हो। भनेको मतलब मण्डलीले चाहिँ सत्यलाई जोगाउनु पर्छ एउटा खामोको रूपमा। जिउँदो परमेश्वर जो जीवित हुनुहुन्छ, उहाँको मण्डली चाहिँ परमेश्वरको परिवार, त्यो ठाउँमा सत्य, त्यो चाहिँ परमेश्वरको यो सत्यताको जग हो। त्यसैले त्यहाँ सत्यताको जग अथवा त्यसको खामोलाई जोगाउने काम भनेको चाहिँ परमेश्वरको इच्छा अनुसार त्यहाँ कसरी जिउने, कसरी चल्ने, त्यो कुरो जानेर त्यस अनुसार जिउँदाखेरि चाहिँ सत्यको रक्षा हुन्छ। त्यो कुरो हामीले यहाँ सिक्छौँ। त्यसैले यो पदमा हामीले सत्यलाई कसरी रक्षा गर्ने भन्ने देख्छौँ। मण्डलीमा हरेकले कसरी चल्नुपर्छ भन्ने जान्नुपर्ने भन्ने कुरा यहाँनिर हामी देख्दछौँ। हरेक व्यक्तिले कसरी जिउने, कसरी चल्ने भनेको के? हरेक विषयमा हाम्रो सोच के हुनुपर्छ? हरेक विषय दिनदिनै हाम्रो जिउने जिउने योजना, जिउने एउटा उद्देश्य के हो? त्यसैले तपाईँलाई म भन्छु, धेरै मान्छेहरूले अरूको अगाडि आफैलाई एकदमै राम्रो धर्मी क्रिस्चियन भनेर सोध्छ, तर उसकै जीवनमा चाहिँ दैनिकता कसरी चल्छ, उसको योजना कसरी चल्छ, उसको हप्ताभरि, दिनभरि, वर्षभरि, महिनाभरि उसले गरेका कामहरू के हुन्? त्यही कारणले कहिलेकाहीँ के हुन्छ भने क्वाइट टाइम बिताउने भन्छ नि। क्वाइट टाइम बिताउने भनेको चाहिँ त्यो सबै कुरा क्वाइट टाइममा आउँछ नि। परमेश्वरको अगाडि तपाईँ र म समय बिताउन थाल्यो भने के हुन्छ? तपाईँ र मेरो प्रायोरिटी भन्छ नि, प्राथमिकता, जीवनमा लिएको लक्ष्य, त्यो चाहिँ परमेश्वरको लागि छ कि आफ्नो व्यक्तिगत स्वार्थको लागि छ? घमण्ड त्यहाँबाट देखा पर्छ कि धार्मिकता देखा पर्छ? वास्तवमा यो क्रिस्चियन सुसमाचार अथवा क्रिस्चियन भन्ने शिक्षा, क्रिस्चियन भन्ने कुरा धेरै गहिरो कुरा हो। त्यही कारणले चर्च जाने मान्छे सबै स्वर्ग जाँदैन। त्यो काम हुनुपर्छ, जुन काम उसको हृदय र परमेश्वरको बिचमा हुन्छ, त्यसपछि उसले स्वार्थको लागि मरेको हुन्छ। प्रियहरू हो, स्वार्थको लागि नमरेको मान्छे उसले सबै जे गरे पनि अन्ततगत ऊ बाहिरै रहन्छ। त्यो कुरो तपाईँले बुझ्नुपर्छ। त्यस कारणले यहाँनिर हरेक कसरी चल्नुपर्छ भन्ने जान्नुपर्ने हुन्छ, र जुन उहाँको पवित्र वचनद्वारा त्यो शिक्षा चाहिँ कहाँबाट थाहा हुन्छ, कसरी जिउनुपर्छ भन्ने कुरा कसरी थाहा हुन्छ? परमेश्वरको पवित्र वचन जो सत्य हो होइन, सत्यको वचन, परमेश्वरको सत्य वचन, त्यहाँबाट थाहा हुन्छ। अनि पावलद्वारा तिमोथीलाई दिएको निर्देशनमा चाहिँ हामीले यसै प्रकार, यसकै निम्ति, त्यही सत्यलाई कायम गर्नको निम्ति लागु गर्न दिएको छ। अनि हाम्रो निम्ति पनि यो त्यत्तिकै सान्दर्भिक छ यसलाई प्रयोग गर्न, किनभने हामी पनि ख्रिस्टको मण्डलीको एउटा भाग हौँ, एउटा अझ अगुवाको भूमिका हामी निभाउँछौँ भने हाम्रो धेरै ठुलो जिम्मा छ सत्यको रक्षा गर्ने। त्यसैले सत्यको रक्षाको निम्ति जुन चाहिँ क्रिस्चियन अथवा अगुवाहरू जिएको छैन प्रियहरू हो, ऊ परमेश्वरको उद्देश्य अनुसार जिउँदैन, उसले कहिले पनि परमेश्वरको बोलावटलाई जिम्मेवारी लिएन, जवाब दिएन, बुझ्नुहुन्छ? हि डिड नट रेस्पोन्स टु द कलिङ अफ गड। यो कुरो एकदम विचार गर्नुपर्छ। आजको संसार विभिन्न प्रकारले चलिरहेको छ, होइन? संसारमा धेरै कुराहरू छन्, मानिसले जे जे गरिरहेका छन् त्यसको त्यसो किन गरिरहेका छन् भन्ने कुरा परमेश्वरको वचनमा मात्र हामीले सिक्न सक्छौँ, संसारको शिक्षाबाट सिक्न सक्दैनौँ। त्यसरी यी कुराहरू संसारमा जे जे भइराखेको छ, होइन, संसारमा के भइरहेको छ, लडाइँ भइरहेको छ, खराबी बढिराखेको छ, राजनीतिको नाउँमा एउटाले अर्कोलाई फसाउँछ, एउटाले अर्कोलाई मुद्दा लगाउँछ, अर्कोलाई जेलमा हाल्छ, अर्कोलाई यो आफू चाहिँ माथि बढ्न खोज्छ। त्यही कुरो कहिलेकाहीँ मण्डलीमा पनि देखिन्छ प्रियहरू, किनभने हामी जुन संसारमा बस्छौँ अनि हामी पनि ख्रिस्टलाई नजान्दाखेरि त्यस्तै शक्तिको अधीनमा थियौँ। त्यही कारणले ख्रिस्टलाई विश्वास गरेपछि त्यो अधीनताबाट स्वतन्त्र हुनुपर्छ र ख्रिस्टको अधीनमा आउनुपर्छ, अनि त्यो कुरो एकदमै महत्त्वपूर्ण छ। वास्तवमा पावलले रोमी 8 अध्यायको सुरुमा नै यो कुराहरू भनेका छन्, पवित्र आत्मा ख्रिस्टको आत्मा नहुनेहरू चाहिँ ख्रिस्टका होइनन्। त्यसैले आत्माको अधीनमा नहुनेहरू ख्रिस्टका होइनन्। त्यसै गरी यी कुराहरू जान्न परमेश्वरको वचनलाई हामीले गहिरो अध्ययन गर्नुपर्छ, होइन? कचोटि मान्छेले वचन अध्ययन चाहिँ खालि अरूलाई प्रचार गर्न मात्रै गर्ला, उसको जीवनलाई त्यसले परिवर्तन गर्दैन, उसले दिनदिनै त्यो आफ्नो जीवनमा लागु गर्दैन, उसलाई केही पनि काम लाग्दैन। सो यस संसारमा दुष्टताले शासन गरेको छ, अनि कतिचोटि मान्छेलाई के लाग्छ भने सबभन्दा धनी मान्छे विचार गर्यो भने, सबभन्दा ठुलो शक्तिशाली मान्छे विचार गर्यो भने दुष्टताले गरेको देखिन्छ, होइन? अनि यस्तो लाग्छ कि कुनै कुराले त्यो मान्छेलाई रोक्ने शक्ति नै छैन। जुन चाहिँ मान्छे झुट्टा र अत्याचारी र अपराधी छ त्यो कुरा नै सफल देखिन्छ, अहिले त्यही देखिन्छ नि, धेरै किसिमको कुरा देखिन्छ, अपवित्र कुराहरू बढिराखेको देखिन्छ। अनि हामीलाई यस्तो लाग्न सक्छ कि यस्तो दुष्ट क्रियाकलाप गर्नेहरूलाई रोक्ने चाहिँ कुनै कुरै छैन, कति मान्छेहरू पाखड नै छन्, होइन? अनि लाग्छ कि उनीहरूलाई त कुनै जाँचै हुँदैन, उनीहरू कहिले पनि ती कुराहरूबाट पक्रिँदैनन्। अनि त्यही कारणले कतिचोटि क्रिस्चियनहरूले पनि सायद धार्मिकताको जीवन जिउन छोडेर त्यसकै पछि लाग्न सक्छन्। त्यसैले स्वार्थमा जिउनेहरू आफ्नो फाइदाको निम्ति क्रिस्चियन विश्वासलाई पनि अप्नाइराखेका हुन्छ। धेरैचोटि हामीले भेट्छौँ मान्छेहरू क्रिस्चियन भइराखेका छन् अनि उसको लक्ष्य भनेको चाहिँ एकचोटि लिडर हुनु पऱ्यो, पास्टर हुनु पऱ्यो, सबभन्दा माथिको हुनु पऱ्यो, ताकि उसको नाम पनि भयो अनि अझ कतिजनाको विचारमा पैसा पनि हुन्छ। धेरै मान्छेहरू यस्तो छन् प्रियहरू, तर ती मान्छेहरूको बारेमा बाइबलको हिसाब किताबमा गर्दाखेरि उनीहरू अहिले पनि शैतानकै पन्जामा छन्, उनीहरू ख्रिस्टलाई पछ्याएका छैनन्, ख्रिस्टबाट स्वतन्त्र भएका छैनन्। यो कुरा हामीले बुझ्नुपर्छ। त्यसकारणले त्यस्ता उल्टा सत्यतामा भरोसा गर्ने क्षमा त्यस्ता मान्छेहरू हामी देखिरहेका छौँ, होइन? खराबीका बदला खराबी, कतिचोटि यस्तो संसारको बिचमा जो मान्छे झुट्टा पाखण्डी लुच्चा खरा के अरे अपराधी मान्छेहरूको उन्नति भइरहेको हुन्छ, अनि त्यही ठाउँमा तपाईँले के देख्नुहुन्छ? जो मान्छे चाहिँ धार्मिकतामा जिउँछ, जो मान्छे मान्छेलाई मान्छेको कुराहरू सहन्छ, सत्यलाई पछ्याउँछ, खराबीको बदला खराबी गर्दैन, अनि यस्तो व्यक्ति चाहिँ अभावमा अझै दुःखमा परेको पनि तपाईँले देख्नुहुन्छ, होइन? यस्तो हुन्छ नि केही क्षणको लागि, तपाईँ र मैले अनुभव गरेको हुन्छु यस्तो कुराहरू, अनि त्यस्तो मान्छे नै अन्यायमा परिराखेको हुन्छ। किन? हामी जब सही कुरा गर्ने इच्छा गर्छौँ, झन् निरन्तर परीक्षा र कतिपटक चाहिँ पापमा पनि फस्ने कुरा पनि हुनसक्छ। किन? यी सबै प्रश्नको उत्तर, अरू कुनै पनि प्रश्न, अरू र अरू धेरै प्रश्नहरू जति पनि हुनसक्छन्, त्यसको उत्तर चाहिँ परमेश्वरको वचनमा हामी पाउँदछौँ। त्यसैले जुन परमेश्वरको जीवित वचन हो बाइबल, त्यही कारणले हामीले बाइबलको अध्ययन गर्नु जरुरी छ। त्यसैले तिमोथीको जिम्मेवारी जस्तै मण्डलीको अगुवाहरूको जिम्मेवारी अनि आज हाम्रो जिम्मेवारी पनि एउटा महान जिम्मेवारी हो, किनभने सत्यलाई बचाइराख्ने, सत्यको रक्षा गर्ने, अनि यो महान सत्यलाई हामी कसरी रक्षा गर्न सक्छौँ आजको विषय, यसको विषयमा हामी कुरा गरिरहेका छौँ। अनि मेरो इच्छा यही छ, तपाईँले यो सुन्दै जाँदाखेरि यो वचन तपाईँको हृदयभित्र एउटा ऐनाको रूपमा काम गरोस्, तपाईँ र म चाहिँ कहिले पनि यो सत्यबाट टाढा हुन नपरोस्, त्यो यो वचनको उद्देश्य हो। त्यसैले तिमोथीलाई यो सत्यको रक्षा गर्न पावलले तीनवटा कुराहरू अघि हामीले हेरेका थियौँ को निर्देशन दिएका छन्। अनि पहिलो अनि त्यो निर्देशनको कुरा मैले यहाँ भनेको थिएँ। पहिलो चाहिँ हामीले हाम्रो आत्मिकी वरदानहरूलाई प्रयोगमा ल्याउनु पर्छ, यो चाहिँ पहिलो निर्देशन हामीले देख्दछौँ। हाम्रो आत्मिकी वरदानहरू प्रयोगमा ल्याउनु पर्छ, होइन? पावल भन्छन् त्यसैले आफ्नो आत्मिकी वरदानलाई ज्वलन्त बनाऊ भनेर पावलले भनेका छन्, होइन? परमेश्वरको वरदान जुन तिमीमा छ, अनि त्यो तिमोथीलाई के भनेको छ, पहिलो दोस्रो तिमोथी 1:7 यो कुराहरू हामी देख्छौँ। त्यो जुन वरदान चाहिँ हात राखेबाट तिमीले पाएका छौ, परमेश्वरको पवित्र आत्माको वरदान, अनि त्यही वरदानद्वारा नै तिमीले सबै कुरा गर्ने सामर्थ्य प्राप्त गर्न सक्छौ। अनि त्यो वरदानले चाहिँ हामीलाई प्रेमको संयमको आत्मा दिनुहुन्छ, अनि त्यसलाई ज्वलन्त बनाइराख्ने भनेको चाहिँ त्यसलाई जागा राख्ने, जीवित राख्ने, अङ्ग्रेजीमा भन्दा एक्टिभ राख्ने, काममा लगाइराख्ने भन्ने कुरा चाहिँ हामी आउँछ। तपाईँलाई म यो दोस्रो तिमोथी 1:6-7 पढ्न चाहन्छु। यस कारण मैले तिमोथी तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु। योभन्दा पहिला पनि मैले यसको बारेमा तपाईँलाई अलिकति बताइसकेको छु। अनि यो हात राख्ने कुरा भनेको चाहिँ प्रेरितहरूको समयमा एकदम चल्थ्यो, अनि प्रेरितहरूमा चाहिँ विशेष अधिकार र त्यस्तो खालको शक्ति थियो जब उनीहरूले हात राख्थे अनि अचम्मकका कामहरू हुन्थ्यो। प्रेरितभन्दा पछिको मान्छेहरूको हात राख्ने कुरा चाहिँ केवल सिम्बोलिक मात्रै हो, तर यो हात राख्ने भन्ने कुराले एउटा महत्त्वपूर्ण कुरा के देखाउँछ तपाईँले बुझ्नुपर्छ भने, तपाईँ र मैले जब येशू ख्रिस्टलाई ग्रहण गर्छौँ पहिलोचोटि, त्यो ग्रहण गराउँदा पनि कसैले तपाईँलाई हात राखेर प्रार्थना गर्छन्, अनि त्यो ग्रहण गर्दा त्यो मान्छेको हातले भन्दा पनि परमेश्वरलाई तपाईँले विश्वास गरेर प्रस्ताव गरेर उहाँलाई ग्रहण गर्नु भएपछि परमेश्वरको आत्मा, पवित्र आत्मा तपाईँमा आउनुहुन्छ, अनि हामीमा परमेश्वरको वरदान त्यही आत्मासँग आउँछ। यो कुरो चाहिँ बाइबलीय शिक्षा अहिले हामीले विचार गर्छौँ। अनि 7 पदमा के छ, किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। त्यसकारणले त्यो आत्मा जो तपाईँ र मलाई वरदान दिनुहुन्छ, त्यो आत्मामा आत्मा चाहिँ डरको आत्मा छैन, अनि त्यो चाहिँ प्रेमको, घृणाको आत्मा छैन। आत्मा संयम भनेको चाहिँ आफूलाई कस्तो समयमा कसरी सही प्रकारले चल्नुपर्छ त्यो समझ दिने आत्मा हो। जब मान्छेहरू धेरै उत्साहित भयो भनेदेखि चाहिँ एक किसिमको भावनामा बग्ने, अलिकति चित्त दुखा भने पनि इमोसनल हुने, यो चाहिँ आत्मस्वयंको आत्मा होइन। आत्मस्वयंको आत्माले चाहिँ आफैलाई शान्त बनाएर नर्मल हिसाबले कुनै पनि कुरालाई नर्मलिटीमा लिनु सक्छ। त्यही कारणले कहिलेकाहीँ भावनामा आएको मान्छे देख्यो भने मलाई अप्ठ्यारो लाग्छ। हामीमा आउन सक्छ भावना, तर हामीले परमेश्वरको आत्मालाई कन्ट्रोल गर्न दियो भने भावना कन्ट्रोल हुन्छ। त्यसैले हामी भावनामा आइराख्नु पर्दैन, भावनाबाट हुने काम कहिलेकाहीँ गलत हुन्छ। त्यही कारणले त्यसैले यहाँनिर के छ, आत्मिकी वरदानको प्रयोग चाहिँ, अनि आत्मिकी वरदान त्यो वरदानमा चाहिँ डरको आत्मा होइन, शक्ति र प्रेमको आत्मा र आत्मस्वयंको आत्मा, र अरू चाहिँ 20 वटा कति भन्दा बढी वरदानको बारेमा योभन्दा अगाडि नै हामीले अध्ययन गरेका थियौँ। त्यो हरेक मान्छेको फरक फरक वरदान, अनि त्यो वरदानलाई चाहिँ हामीले प्रयोग गर्नुपर्छ भन्ने कुरा हामी सिक्दैछौँ। जसले जब हामी परमेश्वरले दिनुभएको वरदान, त्यो हाम्रो शक्ति होइन, हाम्रो प्रतिभा होइन, धेरै मान्छेहरूको प्रतिभा हुन्छ, गीत गाउने प्रतिभा, राम्रो स्वर, धेरै बुद्धि, बुद्धि भने मतलब सम्झिने शक्ति, अनि फर्र सबै कुरा गर्न सक्ने, त्यसको त्यो निस् त्यो हुनुमा ऊ आत्मिकी छ र परमेश्वरको वरदान छ भन्ने हुँदैन। त्यसले केही आत्मिकी कुरा गर्न सक्दैन। कोही मान्छे आत्मिकी छ भने चाहिँ त्यो कुरा प्रयोग गरेर आत्मिकी कुरामा परमेश्वरको महिमा गर्न सक्छ, नसक्ने होइन। त्यसकारणले यो कुरालाई हामी प्रष्ट बुझ्न जरुरी छ। त्यसैले आजको संसारको बारेमा विचार गर्दा जताततै समस्या छ, तपाईँलाई थाहा छ है। अब खास भन्दाखेरि अहिलेको घडीमा झन् बढी समस्या छ। नेपालमा त कोही सरकारको विरुद्धमा छ, कोही अर्को मान्छेको विरुद्धमा छ, कोही मुद्दा, अब यति ठुलो के भन्छ बहुमतको सरकार हुँदा हुँदै पनि, अनि कुनी के चोर भनेर भनिया छ, अहिलेको स्थिति संसारभरि, अहिले उहाँ के अरे युक्रेनमा लडाइँ भइरहेछ, अर्को ठाउँमा के भन्छ त्यसलाई इजरायलीहरूको हमासको त्यहाँ लडाइँ भइरहेछ, धेरै किसिमको समस्या छ अहिले। कता दक्षिण कोरियामा चाहिँ आर्मी शासन लगाएर के भन्ने पनि झापझुट्ट सुनिन्छ होइन। मतलब संसारको स्थितिको बारेमा विचार गर्दै गर्दाखेरि जताततै अशान्तिले छाएको छ, अनि त्यस कारणले भोलि के हुन्छ, हामीले योभन्दा केही वर्ष अगाडि भन्दा अहिले झन् अप्ठ्यारो परिस्थिति छ। अब हुन त अहिले चाहिँ धेरै संचारको मिडियाको विकास छ, संसारभरिको मान्छेले एकैचोटि एकैछिनमा सबै ठाउँको खबर पनि पाउन सक्छ, मान्छेहरू धेरै सिपालु भएको छ, तर दुष्टता बढेको छ। अनि अर्को कुरा, रुपियाँ पैसा आर्थिक रूपमा डामाडोल छ, नेपालको चाहिँ सहकारी अरबौँ कि खरबौँ रुपियाँ बर्बाद गरेका छ, अनि त्यसलाई कसैले दण्ड दिनु सकेका छैन। जसले सहकारीमा लोभले पैसा राखेका छ तिनीहरू फसिरहेछन्। यो सबै अवस्थाले के गर्छ मान्छेमा अशान्ति, चिन्ता, फिक्री, डर। तर परमेश्वरको वचनले के भन्छ हामीलाई, परमेश्वरले डरको आत्मा होइन तर प्रेमको, शक्तिको र आत्मसंयमको आत्मा। यो जहिले पनि विचार गर्नुहोस्। अनि मैले एउटा अर्को सिकेको थिएँ, अनि तपाईँले यहोशूको पुस्तकमा हेर्नुभयो भने बलियो र साहसी हो भनेर त्यहाँ लेखिएको छ, बलियो र साहसी हो, अनि त्यो चाहिँ परमेश्वरको आज्ञा, अनि यो वचनअनुसार जिउने पनि परमेश्वरको आज्ञा हो होइन। हुन त यो पवित्र आत्माको फल हो, आत्मसंयम भनेको होइन, अनि प्रेम भनेको। त्यस कारणले तपाईँ र ममा साँच्ची नै ख्रिस्टको आत्मा हुनुहुन्छ भने हामीले डराइराख्नु पर्दैन, किनभने हामीसँग हुनुहुने आत्मा चाहिँ हाम्रो आत्मा होइन, उहाँको आत्माले हाम्रो आत्मालाई ढाडस दिनुहुन्छ, बल दिनुहुन्छ, शक्ति दिनुहुन्छ, प्रेम खनाउनुहुन्छ, आत्मसंयम हुन सहायता गरिदिनुहुन्छ होइन। त्यसैले अर्को कुरा के हुन्छ भने, मान्छेहरूको बारेमा कुरा गर्यो भने प्राय जस्तो मान्छेहरू विश्वासीहरूलाई पनि एक्लै अर्कालाई विश्वास गर्दैन, परिवार परिवारमा आफ्नै नाता गोतामा एक्लै अर्कालाई विश्वास गर्दैन। भोलिको दिनले के ल्याउँछ भन्ने कसैलाई थाहा छैन, अनि जता पनि अशान्ति र आतंक बढिरहेको देख्छौँ, संसारको अन्त चाहिँ नजिक आएको हो भन्ने हामीलाई लाग्छ। यी सबै प्रश्नको उत्तर चाहिँ हामीले अरू कुनै कुराबाट थाहा पाउँदैनौँ, कसैलाई पनि थाहा छैन, तर यी सबै कुराको उत्तर हामीले परमेश्वरको वचनबाट थाहा पाउँछौँ। अनि जुन आत्मा परमेश्वरले हामीलाई दिनुभएको छ त्यो चाहिँ डरको होइन तर शक्तिको, प्रेमको र आत्मसंयमको आत्मा दिनुभएको छ। त्यस कारण परमेश्वरबाट चाहिँ यी सबै कुराको समाधान हामी पाउँदछौँ। त्यसैले हामीलाई शक्तिको आत्मा, प्रेमको आत्मा, स्पिरिट अफ साउन्ड माइन्ड, अर्को अङ्ग्रेजीमा चाहिँ साउन्ड माइन्ड भनेको छ, हाम्रो समझ चाहिँ सही प्रकारले विचार गर्ने समझ छ। हामी डरले अथवा भावनाले अथवा रिसले क्रोधले यता र उता लाग्ने खालको छैन, हाम्रो माइन्ड चाहिँ सोबर भन्छ अङ्ग्रेजीमा, के अरे त्यो सोबर भनेको चाहिँ साउन्ड माइन्ड होइन, आत्मस्वयंको आत्मा नेपालीको अनुवादमा त्यही छ। भन्दाखेरि चाहिँ हाम्रो विचार जहिले पनि सही ठाउँमा जान्छ, अनि कुनै पनि डरले यता र उता हुँदैन, कसैलाई न त घमण्ड गर्छ, न आफ्नो लोभको लागि मान्छेलाई फाइदा लिन खोज्छ, न कसैको डरले कसैलाई खुसी बनाउनु खोज्छ, कुनै पनि खालको हुँदैन। हामी चाहिँ जे सत्य छ त्यसमा हुन्छौँ, किनभने हामीमा त्यो आत्मा हुनुहुन्छ। चिन्ताको डर हामीमा हुँदैन, हामीलाई थाहा छ कि परमेश्वरको आत्मामा चाहिँ यस्तो खालको चिन्ता डर रहन सक्दैन। यदि तपाईँ र ममा परमेश्वरको आत्मा रहनुहुन्छ भने परमेश्वरको आत्मा चाहिँ शक्तिको आत्मा हुनुहुन्छ, प्रेमको आत्मा हुनुहुन्छ। उहाँले हामीलाई आत्मसंयमको डिसिप्लिन माइन्ड भन्छ। डिसिप्लिन माइन्ड भनेको चाहिँ त्यो विचार अनुशासित भन्दाखेरि खराबीतिर गलत कुरातिर लाग्दैन, त्यो विचारले सही कुरा विचार गर्छ। त्यसको लागि के चाहियो? परमेश्वरको वचनको ज्ञान चाहियो, किनभने हाम्रो विचार चाहिँ परमेश्वरको वचन अनुसार आउनु पर्यो। अनि त्यसकारणले जतिसुकै डरलाग्दो समय, अप्ठ्यारो समय आउन सकोस्, तपाईँ र ममा भएको जो आत्माले दिएको शक्तिमा हामी आत्मसंयम हुन सक्छौँ र हामी शक्ति र प्रेममा जिउन सक्छौँ र परमेश्वरको धार्मिकता अनुसार जिउन सक्छौँ, ख्रिस्टको स्वभाव अनुसार जिउन सक्छौँ। परमेश्वरको आत्माले हामीलाई आत्मिकी वरदानहरू पनि दिनुभएको छ। अनि यो अन्धकार र खतरा व्याप्त भएको ठाउँमा धेरै मानिसहरूलाई मद्दतको खाँचो हुन्छ। हामीले उहाँले दिनुभएको वरदानको प्रयोगद्वारा हाम्रो वरिपरि भएका त्यस्ता अभावमा भएका मानिसहरूलाई चाहे सुसमाचार सुनाएर उनीहरूलाई आशा दिनु कुरा होस्, परमेश्वर चिनाउने कुरा होस् र अन्य किसिमको कुनै पनि कुरा होस्, तपाईँ र मसँग भेट भयो भने खराबीको बाटो हिँड्ने मान्छे पनि सही बाटोमा जान सक्नुपर्छ, किनभने तपाईँ र ममा त्यो सुसमाचार, त्यो आत्मा जिउनुहुन्छ। साँचो ख्रिस्टियन हो भने चाहिँ हामी सबैसँग परमेश्वरको आत्मिकी वरदानहरू हुन्छन्। यो अर्को पोइन्ट भयो, तपाईँ र म पक्का ख्रिस्टियन हो भने के हुन्छ? हामी सबैसँग पवित्र आत्माको वरदान हुन्छ ताकि हामी परमेश्वरको सेवा गर्न सक्छौँ, किनभने परमेश्वरको सेवा हाम्रो शक्ति र सामर्थ्यमा हुँदैन, पवित्र आत्माले दिने वरदानद्वारा मात्रै हुनसक्छ। यदि तपाईँ परमेश्वरले दिनुभएको आत्मिकी वरदानलाई प्रयोगमा ल्याउनुहुन्छ भने तपाईँले परमेश्वरले दिनुभएको जीवनलाई खेर फाल्नुहुन्न, तर त्यसलाई प्रयोग गर्नु भएन भने बाइबलमा येशु प्रभुले तोडाको उखान छ, पाँचवटा दुईवटा र एउटा हो के अरे होइन, अनि पाँचवटा हुनेले प्रयोग गरेर दसवटा बनाउँछ, दुईवटा हुनेले प्रयोग गरेर चारवटा बनाउँछ, यिनीहरूले परमेश्वरबाट आशिष पाउँछ, त एउटा हुनेले चाहिँ त्यो पनि लुकाएर राख्छ र त्यो प्रयोग गर्दैन, अनि त्यो पनि परमेश्वरले लगिदिनुहुन्छ। त्यस कारण त्यो एउटा वरदानको बारेमा उदाहरण हामी त्यहाँ देख्दछौँ। त्यसैले तपाईँको विश्वास र निश्चयतामा तपाईँ परिपक्वतामा बढ्न सक्नुहुन्छ जब तपाईँले परमेश्वरले दिएको वरदान प्रयोग गर्न थाल्नुहुन्छ। त्यस कारण कतिचोटि हाम्रो प्रश्न के हुन्छ भने हामी कसरी आत्मिक रूपमा बढ्ने, मान्छेलाई आत्मिकमा कसरी बढाउने, कसरी परिपक्व बनाउने? बाइबल पढ्ने, पवित्र आत्माले दिनुभएको वरदान प्रयोग गर्न सिक्ने, भनेको मतलब सबै काम सबै व्यक्तिहरू आफ्नो आफ्नो वरदान अनुसार एउटा सिस्टममा सक्रिय हुने, सबैले काम गर्नु पर्यो, अनि त्यसले चाहिँ हामीलाई परमेश्वरमा परिपक्व हुनलाई सहायता गर्छ। जो मान्छे खालि दर्शक हुन्छ नि त्यो त खेलाडी हुँदैन नि, खेलाडी हुन त खेल खेल्न जानु पर्यो नि, खुट्टाले बल हाल्नु पर्यो नि होइन, त्यो बाहिर बसेर ताली बजाउनु मान्छेले फुटबल खेल्न जान्छ त? जान्दैन नि। अनि हामी पनि त्यस्तै विचार गरिरहेको छौँ कतिचोटि, के अरे गेममा चाहिँ भाग नलिने, परिपक्व हुन खोज्ने अथवा परिपक्व बनाउनु खोज्ने, तर कसैलाई पनि यो सहभागी बनाउने, उनीहरूको वरदान प्रयोग गर्ने काममा हामीले लगाइराखेका हुँदैनौँ होइन। त्यसैले कसरी परिपक्वता हुन्छ भन्ने कुरा यहाँनिर क्लियर तपाईँले देख्नुहुन्छ। सत्यतालाई जोगाउने चाहिँ, त्यसलाई रक्षा गर्ने चाहिँ परमेश्वरको वरदान प्रयोग गर्ने, परमेश्वरको वरदान प्रयोग गर्ने भने चाहिँ परमेश्वरको सेवा गर्ने। वरदानले मान्छेको स्वार्थ र आफ्नो धन बढाउने काम र आफ्नो नाम बढाउने, यो होइन। वरदानले केवल परमेश्वरलाई उचाल्छ, परमेश्वरको राज्यलाई उचाल्छ, परमेश्वरको सेवा गर्छ, अनि त्यो गर्दाखेरि चाहिँ ऊ परिपक्वतामा, विश्वासमा बढ्न थाल्छ। कारण परमेश्वरले दिनुभएको पवित्र आत्माको वरदानको प्रयोगमा चाहिँ परमेश्वरले दिनुभएको शक्ति उसमा आउँदछ, रिलिज अनलिज भन्छ, उहाँले त्यो फुकाइदिनुहुन्छ, शक्तिलाई तपाईँ मेरो जीवनमा दिनुहुन्छ, अनि त्यो शक्तिद्वारा चाहिँ हामी अझै गहिरो हुन सक्छौँ विश्वासमा। आत्मिकी वरदानहरू चाहिँ त्यसको अभ्यास गर्नुले चाहिँ सत्यको रक्षा गर्ने एउटा प्रभावकारी उपाय हो। त्यसैले हरेक विश्वासीले चाहिँ केही न केही मण्डलीमा उनीहरूको वरदान के हो, र मण्डलीको लिडरसिप टिम जो हुन्छ नि, अगुवाहरू हुन्छ नि, उनीहरूको काम चाहिँ हरेक व्यक्तिलाई आफ्नो वरदान अनुसारको सेवा उपलब्ध गराइदिने, निर्देशन दिने। त्यसरी हामी उनीहरूलाई परिपक्वतामा बढाउन सक्छौँ। क्रिस्चियन विश्वास एउटा नाजुक फुल जस्तो, अनि फुलको बारेमा तपाईँलाई थाहा छ नि, अलिकति तातो भयो भने ओइलाएर छिटै जान्छ, त्यसलाई कसरी जोगाउनु पर्छ। क्रिस्चियन विश्वास त्यस्तो होइन, क्रिस्चियन विश्वास त त्यो खारिएको सुन जस्तो, त्यो जति खारियो, जति दुःखमा पऱ्यो, जति मेहनतमा पऱ्यो, त्यति त्यो पाखो भएर जान्छ। तर प्रतिक्रिया धेरै जस्तो मान्छे चाहिँ रियाक्सनरी भन्ने शब्द छ नि, रियाक्सनरी कम्युनिस्टहरूले खुब प्रयोग गर्छ, भनेको चाहिँ त्यो रियाक्ट गर्ने, तुरुन्तै जवाब दिने, तुरुन्तै गलततिर जान्छ। फेरि त्यो जहिले पनि नेगेटिभ जान्छ, जहिले पनि विरुद्धमा जान्छ, जहिले पनि क्रोधमा जान्छ। त्यो सबै परमेश्वरको आत्माबाट आउने कुरा होइन, परमेश्वरको आत्माबाट आउने चाहिँ सहनशील, धीरज, भरोसा गर्ने, बाटो नबदल्ने, परमेश्वरको इच्छा नछोड्ने, वचनको अगुवाई नछोड्ने, चाहे दुःख सुख विरोध जे आओस्। यसुले भन्नुहुन्छ नि, एउटा गालामा हान्दाखेरि अर्को गाला थाप्ने, हामीहरू त के छ, एउटा गालामा हान्यो भने अर्को चाहिँको दुइटै गालामा हानिदिन्छौँ। एउटा गाला थाप्ने त कुरा छोडिदिनुहोस्, तपाईँले सहनुहोस् न, खराब भनेर चिन्नुहुन्छ, तपाईँले चाहिँ पर्फेक्ट प्रेम देखाउनुहोस् त्यसलाई। थाहा छ तपाईँको सारथी को हुन्छ? परमेश्वर। हामीलाई के लाग्छ भने हामीले नि हाम्रो रक्षा गर्नुपर्छ, तर जब तपाईँ आफ्नो रक्षा गर्नुहुन्छ नि, परमेश्वरको रक्षा चाहिँ हुँदैन त्यहाँ, परमेश्वरको हातमा छोडिदिनुहोस् न। त्यसैले परमेश्वरको रक्षामा कसैले छुनु सक्दैन प्रियहरू। त्यसैले क्रिस्चियनिटी बुझ्नलाई बाइबल पढ्नु पर्यो, त्यही कारण बाइबल बुझ्नु पर्यो। त्यसैले कसैले भने जस्तो, लाइज निड डिफेन्डिङ बट द ट्रुथ डिफेन्स इट सेल्फ। डिफेन्ड गर्ने, प्रतिक्रिया जनाउने, रिस गर्ने, विरोध गर्ने कसले? झुट्टाले। जो मान्छे सत्य बोल्छ नि, त्यो सत्यलाई त डिफेन्ड गर्नै पर्दैन, त्यो त आफै बोल्छ नि, बुझ्नुहुन्छ? तर बदल्दैन, यो कुरा एउटा बुझ्नु पर्यो। हामीले सत्यलाई ढाकेर बचाउ गर्नुपर्छ, होइन पर्दैन, सत्यलाई ढाक्नु पर्दैन नि। सत्यको विरोधीलाई, जो सत्यको विरुद्धमा छ, त्यसलाई आक्रमण गर्नु पर्दैन, किनभने सत्यको रक्षा चाहिँ आफैले गर्छ। हामीले हामीलाई, किनभने तपाईँले जे सत्य गर्नुहुन्छ नि, त्यसको लागि तपाईँले वार्ता बोल्नै पर्दैन, भाषणै छोड्नु पर्दैन, लेक्चरै छोड्नु पर्दैन, बरु चुप लाएर बस्नुहोस्, मान्छेले बुझिहाल्छ। हामीलाई संसारले सिकाएको चाहिँ लडाइँ गर्न, जित्न, तर्क गर्न, लेक्चर दिन। प्रियहरू, पवित्र आत्माले सिकाउनु भएको चाहिँ ख्रिस्टलाई अनुसरण गर्ने। येशु प्रभुलाई दुनियाँभरको कुरा गर्दा उहाँले धेरैचोटि चाहिँ चुप्पै लाएर बस्नुभयो। भन्नुहुन्छ, तपाईँ र म येसुको पछि छौँ कि उहाँको लागि जिउँदैछौँ कि आफ्नै लागि, यो संसारको लागि? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। त्यसैले हामीलाई परमेश्वरले दिनुभएको आत्मिक वरदानहरूलाई अभ्यास गरेर हामी परमेश्वरको सत्यलाई घोषणा गर्छौँ। यदि हामीले परमेश्वरको सत्यको घोषणा गऱ्यौँ भने, परमेश्वरको सत्यले सबै सत्यतालाई रक्षा गर्नेछ, बुझ्नुहुन्छ? त्यसलाई डिफेन्स गर्नु पर्दैन। दोस्रो पोइन्टमा हामी जान्छौँ, दोस्रो पोइन्ट, अघि पहिलो पोइन्ट चाहिँ हामीले कसरी रक्षा गर्ने भन्दा आत्मिकी वरदानहरू प्रयोग गर्ने कुरा गरेका थियौँ। दोस्रो पोइन्ट चाहिँ धैर्यता साथ दुःख सहनु, विरोध सहनु, खराब गर्ने मान्छेप्रति पनि धैर्य गरेर त्यसलाई प्रेमै बगाउनु। अनि यो पदको लागि, यो वास्तवमा यो पोइन्टको लागि तपाईँले रोमी 12:9-21 पद पढ्नुहोस्। 31 30 आज्ञा छ त्यहाँ, प्रतिज्ञा छ त्यहाँ, तपाईँले देख्नुहुन्छ कसरी सहनुपर्छ धैर्य साथ प्रेममा, खराबीलाई पनि भलाइले जित्ने कुरा कसरी हुन्छ। यो क्रिस्चियन तरिका त्यो, तर हामी कतिचोटि क्रिस्चियन तरिका होइन कि संसारकै कुरा प्रयोग गरिरहेका छौँ, सबैले गर्छ त्यसरी, हामीलाई त्यो गलत लाग्दैन। त्यसैले सङ्कष्टमा सतावटमा धैर्यता साथ सहने गर्दाखेरि चाहिँ हामीले सत्यको रक्षा गर्नेछौँ। त्यसैले कुनै पनि समय र कुनै पनि परिस्थितिमा कुनै पनि व्यक्तिको अघि प्रभुको साक्षी हुन मौका लिनुपर्छ, प्रभुको निम्ति गवाही बन्नुपर्छ, येशूको सत्यतामा खडा हुन सिक्नुपर्छ। चाहे नजिकको मान्छे हुन्, चाहे टाढाको, चाहे जोसुकै हुन्, तपाईँको जीवनबाट मानिसहरूले ख्रिस्टको गवाही देख्नुपर्छ। त्यही कुरा पवित्र आत्मा पाएपछि तिमीहरू मेरो लागि साक्षी हुनेछौ भनेर येशू प्रभुले प्रेरित 1:8 भन्नुभएको छ। जब तिमीहरूले पवित्र आत्मा पाउँछौ, तिमीहरू मेरो लागि साक्षी हुन्छौ। साक्षी हुने कुरा हामीलाई मौका मिल्छ, त्यो पवित्र आत्माको शक्तिमा मात्रै सम्भव छ, तर त्यसरी हामीले सत्यलाई बचाइराख्न सक्छौँ। त्यसैले अर्को कुरा चाहिँ, जब येशूको नाउँमा खडा हुने कुरा छ, मलाई याद छ योभन्दा 42, 43, 44 वर्ष अगाडि जब म विश्वासमा आएँ, जवानै मान्छे, अनि ठुलो मान्छेहरूलाई गएर म क्रिस्चियन भएँ भन्न मलाई अलि लाज लाग्थ्यो, तर मैले लाज मानिनँ। प्रभुले मलाई शक्ति दिनुभयो, सबै मान्छेसँग मैले भन्न सक्थेँ, अनि त्यो भनिसकेपछि मलाई आनन्द आउँथ्यो। अनि आज म विचार गर्छु, कतिजना मान्छेहरू, मेरो साथीहरू, त्यतिखेर मलाई थाहा छ आफ्नो घरको आमा बुवालाई पनि म चाहिँ क्रिस्चियन भएँ भनेर भन्न सकेका थिएनन्। त्यसले गर्दा उनीहरूको आमा बुवा, उनीहरूको दाजुभाइ कहिले क्रिस्चियन भएनन्। तपाईँ कस्तो खालको क्रिस्चियन हुनुहुन्छ? यो महत्त्वपूर्ण कुरा हो। त्यसैले धैर्यता साथ दुःख कष्ट सहेर नलजाइकन, होइन, नट टु बी एसेम्ड। अनि वास्तवमा पावलले रोमी 1:16 भन्छ, सुसमाचारसित म शर्माउँदिन, किनभने यसमा मुक्तिको शक्ति छ, परमेश्वरबाट आउने मुक्तिको शक्ति छ, होइन, कुनै पनि व्यक्तिको अघि हामी शर्माउनु हुँदैन। अनि त्यो परमेश्वरको वचनलाई घोषणा गर्न सक्नुपर्छ र धीरज साथ त्यो वचनअनुसार जिउनुपर्छ। पावल भन्छन्, म उहाँको कैदीसँग न डराऊ, न लजाऊ, तर सुसमाचारको निम्ति मसँगै कष्ट भोग्न तत्पर हो, अनि परमेश्वरको शक्तिमा तिमी तत्पर हुन सक्छौ। त्यसकारणले यहाँनिर यो पावलले भनेको कुरा चाहिँ 2 तिमोथी 1:8, यसकारण हाम्रो प्रभुको साक्षी दिन शर्म नमान, न त उहाँको कैदी मेरो विषयमा नै तर सुसमाचारको लागि कष्टमा परेको शक्तिद्वारा मसँग सहभागी हो। पावलको वचन, होइन, पावलले एकजना व्यक्तिको बारेमा भन्छन्, मैले कलसीको पत्रमा हामीले पढेको छौँ, कलसीमा हामी पछि हेर्छौँ, उनी चाहिँ पावललाई खोजेर गए रोममा, कलसीदेखि धेरै टाढा, अनि खोजी खोजिकन भेटाएर त्यहाँ पावलले आफैले लेख्छ कलसीको पत्रमा, तपाईँ पढ्नुहोस् 4 अध्यायतिर, अनि भेटेर त्यहाँ उनलाई सेवा पुर्याउँछन्। अनि त्यहाँ पावलले कलसीमा भन्छन्, कति धेरै मान्छेहरूले जब उनी रोममा जेलमा परे, जब त्यति ठुलो कष्टमा त्यो दण्डमा परे, कति धेरै क्रिस्चियनहरू फर्केर गए। त्यहाँ नाम दिया छ 1 अध्यायमा नि, धेरै क्रिस्चियनहरू ब्याकस्लाइड भए, अथवा कोही मान्छेहरू पावलको अगाडि जान चाहेन, तर पावल कहिले छोडेन, कहिले लाज मानेन, अनि त्यो कुरो हामी त्यहाँ देख्छौँ। त्यसकारणले यो सत्यलाई रक्षा गर्ने अर्को तरिका भनेको चाहिँ, अर्को उपाय भनेको चाहिँ, सुसमाचारको लागि जतिसुकै दुःख कष्ट विरोध आए पनि हाम्रो आफ्नो विचार भावनालाई, प्रेम लाई नबदलेर, मान्छेहरूप्रति सद्भाव राखेर, हामी त्यसमा सही राखेर निरन्तर लागि पर्नुपर्छ भन्ने कुरा हामीले यहाँबाट बुझ्छौँ। पावल तिमोथीलाई सम्झाउँछन् कि प्रत्येक क्रिस्चियन बिना विकल्प सुसमाचारको निम्ति कष्ट भोग्न बोलाइएका हुन्। अब यहाँनिर त के छ भनेदेखि, हरेक क्रिस्चियनलाई चाहिँ कष्ट हुन्छ, सतावट हुन्छ भन्ने कुरा छ। अनि वास्तवमा मैले एउटा किताब पढ्दै थिएँ, त्यहाँ के लेख्यो नि, अहिलेको शताब्दीमा इतिहासमा नै सबभन्दा बढी क्रिस्चियनहरूलाई हत्या गरिएको शताब्दी हो यो, गएको 100 वर्ष। अनि हामीलाई यो क्रिस्चियन हुँदाखेरि त अब धेरै जस्तो मान्छे त भैँसी ब्याउनी हुन्छ कि भनेर क्रिस्चियन हुन्छन् होइन, अब त्यस्तो मान्छेहरूलाई त क्रिस्चियन भएर चाहिँ दुःख कष्ट हुन्छ भन्ने कुराले त पक्का पनि सुसमाचारमा विश्वास गर्दैनन्। अब त्यसरी गरेको विश्वासले न नै मान्छेलाई मुक्तिमा लान्छ। तपाईँ र मैले ख्रिस्टलाई अपनाउँदाखेरि ज्यानै जाने भए पनि हामीले ख्रिस्टलाई छोड्ने गरी अपनाउनु हुँदैन, त्यो पक्का क्रिस्चियन। सुरुको यत्र पावल जस्तो प्रेरितले पनि आफ्नो जीवन अर्पण गरे ख्रिस्टलाई होइन। त्यस कारणले यस्तो धेरै मान्छेहरूको विचार होला यो कुरा सुन्यो भनेदेखि, क्रिस्चियन भएर पनि दुःख भोग्नुपर्छ र, किनभने मान्छे त सुखको लागि क्रिस्चियन हुन्छन्। अनि कति मान्छेले विचार गर्छन् यदि यस्तो दुःख सहनु पर्यो भने म विश्वासमा रहन सक्छु र भन्ने कतिको डर हुन्छ होइन, किनभने त्यो परीक्षामा म परेर फर्स्ट हुँ। अब झुट्टा बोल्ने मान्छेहरू हुन्छन् होइन, जस्तो सुरुमा त पत्रुसले पनि झुट्टा बोलेको छ नि त, त्यो डरले नै हो नि। अनि सतावट, दुःख, कष्ट, विरोध खप्नलाई मान्छे तयार हुँदैनन्। तर यहाँ पावलले तिमोथीलाई सिकाइराखेको कुरा भनेको चाहिँ, पावल जसरी तयार भएको छ हामी तयार हुनुपर्छ भन्ने कुरा यहाँ सिक्छौँ हामीले। त्यो तयार हुने गरी जसले विश्वास गरेका छैन ऊ चाहिँ खासमा ख्रिस्टको हुन सक्दैन। हामी विचार गर्छौँ होला विश्वासको कारण शारीरिक कष्ट मृत्युसम्म पनि, जुन संसार यो संसारमा हुने शारीरिक मृत्युसम्म पनि, अब कति देशहरूमा यस्तो क्रिस्चियन भएर अहिले नै, जस्तो इरानमा त क्रिस्चियनलाई मार्दैन के अरे, तर अफगानिस्तानमा मार्छ, सिरियामा कि कहाँ पनि मार्छ, इराकमा मारिरहेको छ, अर्को नर्थ कोरिया, उत्तर कोरियामा मार्छ क्रिस्चियनहरूलाई। धेरै अरू देशहरू छन् क्रिस्चियनहरूलाई मार्ने ठाउँहरू प्रशस्त छन्। त्यसैले त्यस्तो समाजमा हामी थियौँ भनेदेखि कतिचोटि मान्छेलाई, क्रिस्चियनहरूलाई जिउँदै जलाएको अवस्था हामीले थाहा छ सुसमाचारको खातिर। त्यसैले यो गएको 100 वर्षमा इतिहासको कुनै पनि समयमा भन्दा सबभन्दा बढी क्रिस्चियन भएको कारणले उनीहरू शहीद भएको मान्छेहरू धेरै मारिएको कुराको आँकडा हामीसँग छ। पहिलो शताब्दी जो यो प्रेरितहरूको, त्यो बेलामा त धेरै क्रिस्चियन नै थिएन, धेरै मान्छेहरूलाई त्यो बेला मारे थियो, त्योभन्दा पनि बढी अहिलेको गएको 100 वर्षमा। भनेको मतलब ख्रिस्टलाई विश्वास गर्नेहरूले आफ्नो जीवन दिएका छन्। त्यसैले यो निष्कर्षमा पुग्न सकिन्छ कि सुसमाचार विश्वास गर्दाखेरि दुःख भोग्नु पर्दैन भन्ने कुरा सत्य छैन, किनभने ख्रिस्टको लागि दुःख भोग्न हामी तयार हुनुपर्छ। कोही कोही व्यक्तिलाई साह्रै ठुलो दुःख भोग्न ख्रिस्टले बोलाउनु हुन्छ, जस्तो पावलको जीवनमा यो मृत्युदण्डमा जानुपर्ने सायद बोलावट थियो। प्रेरितहरूमध्ये युहन्ना बाहेक सबै मृत्युदण्डमा परेको हामी देख्दछौँ। के उनीहरूलाई परमेश्वरले बचाउन सक्नुहुन्थेन? तर परमेश्वरले त्यो बोलावट कतिलाई दिनुहुन्छ, त्यसले मान्छेहरू डरमा होइन कि अझ विश्वासमा आएको हामी देख्छौँ, किनभने परमेश्वरको उद्देश्यलाई चाहिँ मुख्य मानेको हामी देख्छौँ। त्यसैले हामी सत्यतामा जिउँछौँ, अनि सत्यतामा जिउँदाखेरि, सुसमाचारमा विश्वास गरेर जिउँदाखेरि जीवन नै जाने भए पनि, ज्यानकै खतरा भए पनि हामीले छोड्नु हुँदैन। त्यो कुरा चाहिँ यहाँ तिमोथीलाई पावलले सिकाइरहेछन्। अनि आजको दिनमा यो विश्व यस्तो खालको शिक्षा कसलाई थाहा छ? आउँदा दिनहरूमा त्यस्तो दिन हामीले पनि भोग्नुपर्छ कि, तर हामी ख्रिस्टलाई छोड्ने त त्यतिखेर, तर हाम्रो विश्वास परमेश्वरमा हुनुपर्छ, बलियो हुनुपर्छ, दुःख कष्ट शारीरिक वेदना सब खप्न तयार हुनुपर्छ, किनभने परमेश्वरले हामीलाई ती कुराहरूबाट पनि बचाउन सक्नुहुन्छ। अनि कतिचोटि शारीरिक मृत्युको कष्टभन्दा अरू खालको कष्ट पनि हुन्छ, मानसिक कष्ट, भावनात्मक इमोसनल भन्छ, आत्मिकी कष्ट होइन। कतिचोटि मान्छेहरू क्रिस्चियन भएको कारणले अरूले गिल्ला गर्ने, मैले त त्यस्तो त मेरो जीवनमा धेरै अनुभव गरेको छु। अनि क्रिस्चियन भएको कारणले कति धेरै विरोधहरू आउँछन् होइन, गाउँभरि बेकुटा कुरा काट्छन्, त्यो पनि एउटा सताहट नै हो। त्यस कारणले हामीले जे पनि भएपछि आनन्द साथ, किनभने धन्य सताइनेहरू, तिनीहरूले के यो मत्ती 5 अध्यायको सुरुमा नै तपाईँले त्यसको बारेमा पढ्न सक्नुहुन्छ। अनि यहाँनिर हामी देख्छौँ कतिपटक एउटा नयाँ विश्वासी आफ्नो परिवारबाट क्रिस्चियन भएको कारण आफ्नै परिवारबाट खेदो पाएको हामी देख्दछौँ। अब मेरो आफ्नो जीवनमा हेऱ्यो भने अलिकति खेदो मैले पाएको थिएँ मेरो परिवारमा, धेरै जस्तो मेरो बुवा मुवाले मलाई खेदो गर्नु भएन। तर कतिजना मान्छेहरूले के गर्छन्, आफ्नो परिवारै त्याग्नुपर्ने हुन्छ, कतिचोटि मान्छेले मारेका पनि छन्। मैले तपाईँलाई साधु सुन्दर सिंहको बारेमा भन्छु, उसको बाउ र दाजुभाइले अनेक गरेर केही नलाएपछि विष हालिदिएर मार्न कोसिस गरेका थिए, अनि पछि उनीहरूलाई अस्पतालमा कुनै अर्को मिसिनरीले राखेर रा बचाए। त्यसकारण यस्तो खालको धेरै कुराहरू हामीले पढेका छौँ। त्यसकारण यहाँनिर के छ भनेदेखि, जस्तोसुकै कष्ट विरोध खप्नु परे पनि हामीले धैर्यता साथ सहनु पर्छ, त्यसो गर्दा चाहिँ परमेश्वरको सत्यताको रक्षा हुन्छ। हामीले उहाँसँग, जस्तो मान्छेले हामीलाई केही भन्ला, हामीले झर्कने रिस गर्ने, मलाई याद छ मेरो परिवारमा मलाई गाली गर्दाखेरि रिसाएन म, तर आजको क्रिस्चियनहरू त बिना चेती झगडा गरेर देखिरहेको छु मैले। तर ख्रिस्टलाई विश्वास गर्ने मान्छेको उद्देश्य आफ्नै परिवारमा जसले पक्का विश्वास गरिसकेको छैन उसलाई प्रभुमा पक्का विश्वासी बनाउनलाई आफूले मेहनत गर्छ, आफूले आफ्नो पुरा हृदयले प्रेम गर्छ। यो कुरा मैले बुझेको छु क्या। त्यही कारणले तपाईँ साँच्चै नै परमेश्वरमा भरोसा गर्नुहुन्छ भने तपाईँ त एउटा शक्तिको स्रोत हो। विश्वासी भन्नेहरू पनि त्यो स्रोत नपाएकाहरू तपाईँमा शक्ति देख्न सक्छ, तर तपाईँले गरेको पाखण्डीपन, तपाईँले गरेको तितोपनाको व्यवहारले होइन, त्यो त संसारिक नै हो। त्यही कारणले हामीले त्यस्ता कुरा त्याग्नुपर्छ। ख्रिस्टको जस्तो धीरज र प्रेम तपाईँहरू मैले देखाउन सक्नुपर्छ। यस प्रकारले हामी कष्ट, सुसमाचारको निम्ति दुःख सहन्छौँ भनेदेखि सुसमाचारलाई अझै मूल्यवान बनाउँछौँ हामीले, अनि त्यसरी हामीले परमेश्वरको सत्यताको रक्षा गर्न सक्छौँ। वास्तवमा मानिसहरूले समाजमा सुसमाचारलाई थिचेर धुरुधुर गरेर विरोध गर्ने मुख्य कारण के छ, क्रिस्चियनहरू धीरज नभएको कारणले, उनीहरूले नसहेको कारणले, उनीहरू पनि संसारिक मान्छे जस्तै पाखण्डी, घमण्डी, स्वार्थी, लोभी भएको कारणले हामीले ख्रिस्टको जीवन देखाउन सकेका छैनौँ। तर तपाईँ र ममा ख्रिस्टको प्रेम र धीरज, क्षमाशील हृदय छ भने मान्छेहरूले विरोध गर्दैन। मैले देखेको छु यो, हामीलाई लाग्छ अरूले हाम्रो खराबी गर्दैछ, हामी साफ, त्यसपछि त्योसँग हामी साफ रिसाउँछौँ भनेदेखि अनि हामी पनि विरोध गर्न थाल्छौँ, हामी पनि भित्रभित्र उसको बारेमा बदनाम गर्न थाल्छौँ, अनि मान्छेले भन्दै नभने कुरा पनि शङ्का गर्न थाल्छौँ, आफ्नो आँखाले नदेखेको, आफ्नो कानले नसोकेको कुरा पनि अजमाएर यसो भन्यो भन्ने सोच्न थाल्छौँ, त्यस्तो शङ्का गर्न थाल्छौँ भने वास्तवमा त्यो पनि पाप हो। त्यसैले उनीहरूसँग नजिक हुनु र उनीहरूलाई फेरि सही बाटो डोऱ्याउने कुरा त परै जान्छ। त्यसैले तपाईँ र म चाहे जोसुकै हौँ, हाम्रो जीवनबाट मानिसहरूले ख्रिस्टको गवाही पाउनु भनेको विश्वासी मान्छेले पनि बदलने मौका पाउनु, रुखो व्यवहारबाट होइन। हाम्रो व्यवहार आफ्नै बुद्धिमा जब हुन्छ, आफ्नै विचारमा जब हुन्छ, हामी त्यस्ता हुन्छौँ, संसारकै तरिका हुन्छ, तर ख्रिस्टको प्रेममा, उहाँको आत्मामा हुन्छ भने, येसुको स्वभावमा होइन, क्राइस्ट लाइक नेचर भन्छ, ख्रिस्टको जस्तै स्वभावमा जब व्यवहारमा हामी आउन थाल्छौँ, मान्छेहरूले त्यसलाई इन्कार गर्न सक्दैन। कतिचोटि म झट्टै हेर्दाखेरि नि कति क्रिस्चियनहरू भन्दा त संसारको विश्वासै नगरे मान्छेहरू एकअर्कामा मिलेको, एकअर्कामा समर्पित, विनम्र देख्छु क्या, किनभने कसैको व्यक्तित्व त्यस्तो हुन्छ। तपाईँ र मैले सिक्नुपर्छ, तर परिवर्तन तपाईँ र म भित्र आफै होइन, ख्रिस्ट आएर गर्नुहुन्छ। ख्रिस्टले तपाईँ र मलाई नयाँ व्यक्ति बन्नुहुन्छ। कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि। त्यही कारणले जाँच्नुपर्छ प्रियहरू, हामीमा त्यस्तो खालको आत्मा आएको छैन भने पश्चाताप गर्नुपर्छ, ताकि हामीमा त्यो आत्मा आउन सकोस् अनि हामीमा ख्रिस्टको जस्तो प्रेम र धीरजको व्यवहार आउन सकोस्। हामी संसारको होइनौँ, हाम्रो व्यवहार ख्रिस्टको जस्तो हुनुपर्छ। हामी सबैप्रति, सबै, चाहे शत्रु चाहे मित्र, खराबीको व्यवहार होइन, उनीहरूलाई भलाइको व्यवहार, सत्य र अनुग्रही बन्ने, त्यही कुरा ख्रिस्टले गर्नुभयो। ख्रिस्टले कहिले पनि कसैलाई पनि फरक व्यवहार गर्नु भएन। जब मानिसले हामीलाई खराबी गर्दा उनीहरूप्रति विनम्र भएर सत्य बोल्छौँ भने हामी संसारले हामीलाई जस्तै घृणा गर्न सक्छ, तर उनीहरूले हामीलाई दोष लगाउन सक्दैन। संसारले त प्रभुलाई पनि घृणा गरेको थियो नि, होइन? यसरी हाम्रो क्राइस्ट लाइक स्वभाव नेचर छ भनेदेखि त्यस्तो खालको जीवन हाम्रो बोलीद्वारा, हाम्रो जीवनद्वारा हामीले प्रदर्शन गरिराखेका छौँ। येशूको क्षमा, येशूको प्रेम, येशूको धीरज, येशूको अनुग्रह, त्यस्तो खालको व्यवहार प्रयोग गरिरहेका छौँ मान्छेको अगाडि भनेदेखि मान्छेले ख्रिस्टलाई देख्छ। त्यो डाँडामा बसालिएको सहर हो, त्यो पाथीमाथि राखेको बत्ती, सामदानमाथि राखेको बत्ती हो कि पाथीमुनि राखेको होइन। हामीले विश्वास गरेको र सेवा गरेको परमेश्वर प्रेमी हुनुहुन्छ, असल हुनुहुन्छ भन्ने गवाही उनीहरूले हाम्रो जीवनबाट पाउन सक्छ। हामी मानिसहरूको अघि सत्य व्यवहार गर्न, जब हामी त्यस्तो व्यवहार गर्न थाल्छौँ, संसारबाट विरोध पाउन सक्छौँ होला, खेदो पाउन सक्छौँ होला, तर हामी सत्यलाई सुरक्षा गर्छौँ, होइन? हामीमा गवाही हुनलाई चाहिँ, हामीबाट मान्छेले विश्वास गर्नलाई चाहिँ तपाईँ र म ख्रिस्टमा खडा हुनुपर्छ। जबसम्म तपाईँ र मेरो जीवनमा ख्रिस्ट हुनुहुन्न नि, मान्छे क्रिस्चियन हुँदैन हामीलाई देखेर। हामी तेस्रो पोइन्ट छ, अब एक दुईवटा पद छ त्यो सिद्धियो। तेस्रो पोइन्ट, सत्यको सही शिक्षा भन्दाखेरि खाटी शिक्षा, सही शिक्षाको नमुना पछ्याउनु अथवा खाटी शिक्षामा त्यो चाहिँ पालन गर्नु, होइन? येशु प्रभुले महान आज्ञा दिँदाखेरि मत्ती 28मा मैले तिमीहरूलाई सिकाएका सबै कुराहरू पालन गर्न सिकाऊ। खाटी शिक्षा, येशुको दिनुभएको शिक्षा पालन गर्ने, पछ्याउने, यो चाहिँ तेस्रो विषय हो जसले हामीले सत्यको रक्षा गर्न सक्छौँ। सत्यको रक्षा गर्ने अर्को कुरा, परमेश्वरको वचन अध्ययन गर्छौँ र वचनको सिद्धान्त हाम्रो जीवनमा लागू गर्छौँ। त्यो के भन्छ, प्याटर्न, त्यो नमुनालाई, हामी शिक्षालाई हामी पालन गर्छौँ। अनि त्यो कुरो हामीले यहाँ दोस्रो तिमोथी 1:13-14 हेर्न सक्छौँ। हामीले तिमीले मबाट सुनेको सत्य शिक्षा, अर्को यसमा खाटी शिक्षा भनेको छ। तपाईँलाई म यो पढ्न चाहन्छु, तिमीले मबाट सुनेको खाँटी वचनहरूको नमुना ख्रिस्ट येशूमा भएको विश्वास र प्रेममा बलियो गरी पक्रिराख। बलियो गरी पक्रिने भनेको के? त्यसैमा लाग्ने, त्यही अनुसार जिउने, होइन? त्यसैले हामीमा बास गर्नुहुने पवित्र आत्माको सहायताद्वारा तिमीलाई सुम्पिएको सत्य वचन सुरक्षित राख। येशूमा विश्वास र प्रेम साथ नमुनाको रूपमा पक्रिराख। यो 14 पद चाहिँ हामीमा बास गर्नुहुने पवित्र आत्माको सहायताद्वारा तिमीहरूलाई सुम्पिएको सत्य वचन सुरक्षित राख। यो सुरक्षित वचनलाई सुरक्षित राख्न चाहिँ परमेश्वरले दिनुभएको जो पवित्र आत्मा हामीमा रहनुहुन्छ, त्यसको सहायताबाट हामीले परमेश्वरले हामीलाई सुम्पिएको वचन, वास्तवमा तपाईँ र मलाई परमेश्वरले यो वचन सुम्पाउनु भएको छ, जो लिखित रूपमा उहाँको यो बाइबलमा छ, त्यसलाई अध्ययन गरेर हाम्रो हृदयमा राख्नु पर्यो अनि त्यसलाई सुरक्षित राख्ने कुरा चाहिँ हामीले गर्नु पर्यो। अनि अघि हामीले यो तेस्रो विषय हेरिरहेको छौँ कि कसरी परमेश्वरको वचनलाई हामीले सुरक्षित राख्ने, ख्रिस्ट येशूमा भएको विश्वास र प्रेमलाई बलियो गरी पक्रिराख्ने, अनि तिमीलाई सुम्पिएको त्यो असल कुरा हामी भित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राखिदिनुहुन्छ। अनि त्यो कुरो हामीले यहाँ हेरौँ। यहाँ पावल भन्छन्, तिमीले मबाट सुनेका खाटी वचन, साउन्ड टिचिङ, यो कुरो विचार गर्नुपर्छ तपाईँले। त्यसैले तपाईँ जो प्रचार गर्नुहुन्छ अथवा कसैले प्रचार गरेको सुन्नुहुन्छ, जहिले पनि यो प्रश्न गर्नुपर्छ, खाटी वचन हो कि होइन? तपाईँले वचन प्रचार गर्दा तपाईँको पोइन्ट के अरे प्रमाणित गर्ने होइन कि वचनले के भन्छ त्यसलाई क्लियर गर्ने, त्यसबाट बद्लिनु हुँदैन। किनभने परमेश्वरको वचन हामीले खालि मान्छेलाई डेलिभर गर्छौँ, हाम्रो कुरा दिन सक्दैनौँ, परमेश्वरको वचन बदल्न सक्दैनौँ। त्यस कारण यो महत्त्वपूर्ण कारण छ। कारण कति मानिसहरूले जुन शिक्षा दिन्छन्, प्रचार गर्छन्, उनीहरूले खाँटी नभएर उनीहरूको शिक्षा चाहिँ परमेश्वरको वचनबाट तर्किएको, आफ्नो जीवन र विचारलाई मिलाएर उनीहरूले शिक्षा दिइराखेका हुन्छन्। जो मान्छेमा चाहिँ पक्का पवित्र जीवन छैन नि, उसले पक्का वचन दिनु पनि सक्दैन, किनभने उसैलाई त्यो उसको जीवन न जबसम्म बदलिँदैन उसले त्यो वचन प्रचारै गर्न सक्दैन। मानिसको चलाख्याइमा होइन, कचोटि मान्छेले वचनको शब्दको प्रयोगमा प्रचार गर्ने गर्छन्, त्यस्तो काम लाग्दैन। खाँटी वचन चाहिँ जो परमेश्वरको शिक्षा, येशू प्रभुले दिनुभएको शिक्षा अनुसारको छ, जे सिकाउनु भएको छ त्यस अनुसार हुनुपर्छ। बाइबलीय सत्य वचन सिद्धान्तमा केन्द्रित नहुँदा चाहिँ सत्य वचन हुनु सक्दैन, त्यो वचनबाट तर्कियो, त्यसैलाई हामी झुट्टा शिक्षा भन्छौँ। वचनले के सिकाउँछ र के भन्नु खोजेको छ, त्यसको अर्थ के हो, त्यसलाई राम्रोसँग विचार गर्नुपर्ने र बुझ्नुपर्ने हुन्छ। जबसम्म त्यो राम्रोसँग बुझिँदैन, हामीले राम्रोसँग सिकाउन सिक्न सक्दैनौँ। अनि यदि त्यस्ता नबुझेर तर्किएका, आफ्नै खालको विचार राखेर भन्ने मान्छेहरू जो हुन्छन्, आफ्नै बुद्धिमा त्यो झुट्टा शिक्षाको रूपमा हुन्छ। त्यसैले उनीहरू सजिलै झुट्टा शिक्षाको शिकार बन्छन्, अरूलाई पनि शिकार बनाउँछन्। यदि हामी लगनशील भएर सत्यको रक्षा गर्न लागि पर्छौँ भने परमेश्वरले हामीलाई हाम्रो विश्वासलाई बचाइ राख्न उहाँको विश्वासयोग्यता हामीलाई देखाउनुहुन्छ। अनि पावल भन्छन्, त्यसैले म आफ्नो दुःख सहिरहेको छु, जुन चाहिँ दोस्रो तिमोथी 2:12 के अरे 1:12 यहाँ तपाईँ देख्नुहुन्छ। यसकारण मैले यी कष्टहरू भोगिरहेको छु, तैपनि म शर्माउँदिनँ, किनकि मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र त्यस दिनसम्मको लागि मैले उहाँलाई जे सुम्पेको छु उहाँले त्यो सुरक्षित राख्नुहुनेछ भनी म निश्चित छु। त्यसले जुन कुरो हाम्रो जीवनको बारेमा जो परमेश्वरलाई हामीले सुम्पिराखेका छौँ, त्यो कुरोको सुरक्षा उहाँले गर्नुहुन्छ भन्ने कुरामा निश्चित हुन सक्छौँ भनेर यहाँ पावलले भन्छन्। पावल भन्छन्, यदि सत्यको रक्षामा हामी विश्वास गऱ्यौँ भने परमेश्वरले नै हामीमा उहाँको वचन जो हामीमा छ त्यो सत्यलाई रक्षा गर्नलाई परमेश्वरले नै हाम्रोलाई डिफेन्ड गर्नुहुन्छ। हामीलाई विश्वासमा बचाइ राख्नलाई परमेश्वरको परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। हामीले यहाँ पावलले तिमोथीलाई सत्यको रक्षा गर्ने 3 तरिकाको बारेमा जुन सिकाइराखेको छ त्यो कुरा हामीले हेऱ्यौँ। अनि अङ्ग्रेजीमा यस्तो छ, एक्सर्साइज योर स्पिरिचुअल गिफ्ट्स, पहिलो सत्यलाई रक्षा गर्नलाई, दोस्रो इन्ड्योर सफरिङ विथ पेसेन्स भनेको चाहिँ धीरजता साथ, अनि तेस्रो चाहिँ फलो द प्याटर्न अफ साउन्ड टिचिङ। यसो गर्दा चाहिँ हामी स्थिर रूपमा ख्रिस्टमा रहन सक्छौँ, परमेश्वरको वचन हामीमा रहन सक्छ। त्यसैले यो 3 विषय, आफ्नो आत्मिक वरदानहरू प्रयोग गर्ने, यसले के ल्याउँछ त, मण्डलीमा हरेक व्यक्तिले थाहा हुनु पऱ्यो कि आत्मिक वरदान चाहिँ के हो, धैर्यता साथ दुःख सहनु, अनि तेस्रो चाहिँ खाँटी शिक्षाको नमुना पछ्याउनु अथवा पालन गर्नु। त्यसकारणले परमेश्वरको वचनको बारेमा यो जुन चाहिँ तपाईँलाई आजको वचनमा अझै अर्को 3 विषय तपाईँलाई मैले ल्याउँछु। अनि मेरो यस्तो विचार छ कि दोस्रो तिमोथी पढ्दै गर्दा तिमोथीलाई पावलले शिक्षा दिएको परमेश्वरको आत्माद्वारा मण्डलीकालाई कसरी परमेश्वरको इच्छा अनुसार, बोलावट अनुसार चल्न मद्दत गर्ने, आज तपाईँ र मेरो लागि आवश्यकता छ। तर एउटा कुरा महत्त्वपूर्ण छ, जबसम्म तपाईँ र ममा नयाँ हृदय आउँदैन, हामीले हाम्रो सबै कुरा येशूलाई दिन्नौँ, उहाँको कुरालाई चाहिँ पहिलो कुरा गर्दैनौँ, त्यो संसारकै पहिलाकै स्वभावले हामीलाई चलाइराखेको हुन्छ, त्यो व्यक्ति नाम मात्रको हुन्छ, यो चल्दैन। त्यसकारण पहिलो काम चाहिँ पहिलो हुनुपर्छ, अनि नत्र भनेदेखि परमेश्वरले हामीलाई यति ठुलो जिम्मा, जसरी तिमोथीलाई पावलद्वारा दिनुभयो, तपाईँ र मलाई दिनुभएको छ, आजको मण्डलीमा परमेश्वरको मण्डली चाहिँ सत्यको खाँबो जग, त्यसलाई जोगाइराख्ने चाहिँ अगुवाहरूको जिम्मा। त्यसैले अगुवाको जिम्मा तपाईँले जहिले पनि प्रश्न गर्नु सक्नुपर्छ, यो सत्यलाई बचाउने काम मैले कसरी गरिरहेको छु, के छ मेरो जीवनमा जसले सत्य बाँचि राखेको छ, सत्यको रक्षा भइराखेको छ, यो प्रश्न हो। त्यसले परमेश्वरको उद्देश्यलाई लिएर जिउने नै परमेश्वरको बोलावट हो। परमेश्वरले हामी हरेकलाई आशिष दियो।